الحمد لله رب العالمين، نحمده ونصلي على رسوله الكريم. میرے معزز بھائیو، امت کے مقدس بزرگوں اور مائیں اور بہنیں، اللہ سبحانہ و تعالیٰ آپ کے علم میں، عمل صالح میں برکت عطا فرمائے. جو وقت آپ نے اللہ کے دین کے لیے فارغ کیا ہے، اللہ تعالیٰ اس کا بہترین بدلہ عطا فرمائے. اور جن بزرگوں کی باتیں یہاں پر بیان ہوں گی، اللہ سبحانہ و تعالیٰ اس کی برکات، ان کے ساتھ ہمارا حشر ہو، انبیاء صدیقین صالحین کے ساتھ آخرت کے اونچے درجات عطا فرمائے، آمین. تو علم کی مجلس میں بیٹھنے کے فضائل، سب سے پہلے جو ہے یہ چھوٹا سا مذاکرہ ہے، جب ہم اللہ کو یاد کریں گے تو اللہ سبحانہ و تعالیٰ ہمیں یاد کریں گے. جو آدمی گھر سے نکلتا ہے اور کوشش کرتا ہے کہ دین کی کوئی بات سیکھنے، اللہ کے راستے میں فرشتے پر بچھاتے ہیں اور مخلوق جو ہے اس کے لیے دعائیں کرتی ہیں، پرندے، زمین کے جانور، کیڑے مکوڑے، سمندر کی مچھلیاں، سب کے سب اس آدمی کے لیے دعا کرتی ہیں جو دین سیکھنے کے لیے اللہ کے راستے میں چند قدم کوشش کی. اس میں فرشتوں کی ایک جماعت جو ہے وہ ذکر کے حلقوں کی تلاش میں رہتی ہے، کہاں پر اللہ کا ذکر ہو رہا ہے تو وہاں آ کر جمع ہو جاتے ہیں، وہاں سے اوپر تلے آسمان تک جاتے ہیں. پھر اللہ کے یہاں جا کر اس کی لمبی روایت ہے، پھر وہ جا کر بتاتے ہیں کہ جو ہے یہ لوگ اللہ کے ذکر کے لیے جمع تھے. تو اس میں آخر میں جو ہے ارشاد ہوتا ہے کہ ان لوگوں کو جو اللہ نے محبت فرما دی اور ان کے جو ہے گناہوں کو نیکیوں سے بدل دیا. تو فرشتے کہتے ہیں کہ ایک آدمی ایسا تھا جو اس کی نیت نہیں تھی، وہ ایسے ہی بیٹھ گیا تھا. تو وہ فرماتے ہیں کہ مجلس ایسی بابرکت تھی کہ اس کو بھی وہ ثواب دے دو. وہ جو ہے اللہ والوں کی مجلس ہے. ہمارا مل بیٹھنا یہ تو ایک نقل ہے، اتنی صورت شکل ویسی بنائی جا رہی. تو کبھی ایسی میری مبارک مجلس میں بیٹھنا ہو جائے جہاں پہ جو ہے اللہ کی ایسی رحمت ہو، تو بیڈ ڈیڈ جو ہے اس کے بدلے گڈ ڈیڈ. تو کہتے ہیں بیسٹ آف دا ڈیڈ ان ٹاؤن، کہ ہمارے پاس غلطیاں ہی غلطیاں ہیں، لیکن اللہ کا کرم ہو جائے تو بہت جو ہے درجات ملیں گے. جس جگہ اللہ کا ذکر ہو وہ آسمان والوں کے لیے نور کی طرح چمکتی ہے. اور جو لوگ صرف اللہ کی خاطر ایک جگہ جمع ہوئے اور اللہ کی خاطر واپس گئے، کوئی اور دنیا کی غرض نہیں تھی، تو قیامت میں عرش کے سائے میں ہوں گے، تو نور کے ممبروں پر ہوں گے. اب یہ ہے کہ ہم نے جو وقت فارغ کیا ہے، اب اس میں بہت اچھی اچھی اور اونچی اونچی نیتیں کریں. نیت ایسی چیز ہے، آدمی کو نیت کے بارے میں اس کا ثواب ملے گا. تو امت کے ہر بھائی اور بہن کے لیے ایسی نیتیں کیجیے کہ اللہ ہم سے راضی ہو جائے، ہم اللہ کے اولیاء بن جائیں اور ہماری توبہ کامل ہو جائے، ہم شیطان اور نفس کے بہکانے سے بچ جائیں، گناہ اور نافرمائی سے بچ جائیں، ہماری غفلت اور کاہلی دور ہو جائے، اور ہمیں ہر وقت جو ہے ذکر، شکر، اچھی دعا، نیتیں ہماری زندگی میں سنت طریقے آ جائیں، ہماری زندگی جو ہے صراط مستقیم پر ہو جائے، دین کی باتیں ہماری سیکنڈ نیچر ہو جائے، کسی سے بحث مباحثہ کرنے کی ضرورت نہ ہو، بات سنی اور عمل میں جائے. جیسے صحابہ کا مزاج، دین کی بات سنی عمل میں آ گیا، نیکی پھیلانے کا جذبہ ہو جائے، امت کی خیر خواہی ہو جائے، ہم اپنے گھر والوں کے، اپنے پاس پڑوس کے، ساری امت کے خیر خواہ ہو، ویل وشر ہو، ہر ایک سے کسی کے خلاف کوئی بات ہمارے دل میں نہ ہو. اس سے کیا ہوگا، ہماری دنیا کی زندگی حیات الطیبہ ہو جائے گی، پاکیزہ زندگی، امن، چین، سلامتی، سکون، عمدہ رزق، آسان آمدنی، دعاؤں کی قبولیت. اور آخرت میں جو ہے ہمیں نیت یہ ہے کہ آسان حساب ہو، حساب کے میدان میں کھڑے ہیں، آسان حساب، جاؤ بھائی تمہیں بخش دیا گیا، مغفرت اور جنت کے درجات ملے. اب اس میں جو چیز جو ضروری ہے یہاں پر، وہ یہ کہ تھوڑی دیر کی بات ہے، لیکن کیونکہ بات جو ہے وہ دین کی ہو رہی ہے اور جو ہے اس میں حضور صلی اللہ علیہ وسلم کی مجلس کا ذکر ہوگا، بزرگان دین کی باتیں ہوں گی اور ان کی کتابیں، جو بعض بزرگ ایسے ہیں 50-50 سال دین کی محنت کرتے ہیں، ہاف سینچری، اس کے بعد وہ بکس میں لکھتے ہیں کوئی چیز جو ہم لوگ پڑھ لیتے ہیں، تو اس کو بہت توجہ سے سننا چاہیے. اعتقاد، طلب، توجہ، شوق، اگرچہ پڑھنے والے کی کوئی حقیقت نہیں ہے، پڑھنے والا ایک عام پرسن فرام دا اسٹریٹ، کوئی گنہ گار بندہ بیٹھا ہے، مگر جس کی بات پڑھی جا رہی ہے وہ مقبول بندے ہیں. تو ہم جتنی توجہ سے سنیں گے اتنا فائدہ ہوگا. یہ سب یعنی خالی جو ہے روکے کھوکے اس میں نہ ہو، بلکہ ہر بات کو بہت توجہ سے سننا. اس میں کیا ہوتا ہے کہ ہم اللہ کی نعمتوں کے بارے میں پڑھتے ہیں، حضور صلی اللہ علیہ وسلم کی سیرت، دعا، ذکر، سب لوگوں کے حقوق ادا کرنا، سب کے رائٹس دینا، پھر ذکر، دعا کے فضائل، قرآن کے فضائل اور گناہ چھوڑنے کے فائدے، اور پھر جو ہے کچھ دعائیں، जो प्रैक्टिकल ऐसी चीजें हैं जो हर एक को हर वक्त जरूरत होती है, वो चीजें हम लोग पढ़ते हैं। भाई अल्लाह के इनामात कितने हैं हमारे ऊपर, या अल्लाह आपका लाख लाख शुक्र है, हमें मुसलमान घराने में पैदा फरमाया, ईमान और इस्लाम की दौलत अता फरमाई। अल्लाह आपने जो है जमीन आसमान चांद सितारे पहाड़ दरिया जानवर दरख्त सब हमारे फायदे के लिए बनाए। आपने हमें नेक आदमी की तरह बनाया, हमको लंगड़ा लूला नहीं बनाया, मुसीबतों से बचाया, नेक घर वाले दिए, औलाद आसान रोजी दी, रहने की जगह दी, दोस्त पड़ोस दिए, हर नेमत पर हमें कहना चाहिए अल्लाहुम्मा लकल हम्द व लकल शुक्र, अल्लाहुम्मा लकल हम्द व लकल शुक्र। उससे नेमत बढ़ जाएगी, नेमत बढ़ जाएगी, खूबसूरती बढ़ जाएगी, दौलत बढ़ जाएगी, आमदनी बढ़ जाएगी, जिस पर अल्लाह का शुक्र अदा करेंगे और दिया जाएगा। अल्लाह आपने जो है जहालत के अंधेरों से बचाया, हमें दीन सिखाया, हमारे छोटे से अमल पर नेकियों के पहाड़ दिए, इतनी बड़ी अल्लाह की शान, और हमारे कलील शुक्र पर हमारी नाशुक्री के बावजूद नेमतों से महरूम नहीं किया, और हमको नाफरमानी और गुनाह करते देखा मगर हमारी पकड़ नहीं फरमाई, कितने बड़े अल्लाह सुभान व तआला। तो जब भी कोई मजलिस हो घर में कोई बैठे हुए दुआ के लिए, तो सबसे पहले अल्लाह की बड़ाई, अल्लाह की बातें, तो वही अल्लाह की बातें जो है उसमें शेख ने जो है अल्लाह की हमद अल्लाह की तारीफ के कलिमात लिखे हैं, तो उसमें बहुत मशहूर है कि जो आदमी पढ़ लेगा तो उसको सुबह से कई घंटे उसको इबादत का सवाब मिलेगा। सुभान अल्लाह व बिहम्दिही अदद खल्क़िही रिबा नफ्सिही व ज़ीनत अर्शिही मिदाद कलिमात, जो उसको 3 दफ़ा पढ़ ले सुबह में उसको जो है 4 की नमाज तक का सवाब मिलेगा। सुभान अल्लाह व बिहम्दिही अदद खल्क़िही रिबा नफ्सिही व ज़ीनत अर्शिही मिदाद कलिमात, سبحان الله وبحمده عدد خلقه رضا نفسه وزنة عرشه مداد كلماته। जब भी हम दीन की बात सीखने को बैठे तो इस्तिगफार करके पाक साफ हो जाए, एक इस्तिगफार है 3 दफा पढ़ने से सब गुना जो है सगीरा गुना माफ हो जाते हैं। अस्तग़फिरुल्लाह रब्बी मिन कुल्ली ज़म्बिन व अतूबु इलैह, अस्तग़फिरुल्लाह रब्बी मिन कुल्ली ज़म्बिन व अतूबु इलैह, अस्तग़फिरुल्लाह रब्बी मिन कुल्ली ज़म्बिन व अतूबु इलैह। अब ये जो इस्तिगफार और ये कलिमात है बहुत मारूफ है, किसी भी अस्कार की किताब में, मुंतखब हदीस में, दुआओं की कोई पॉकेट किताब में, हसन हसीन में ये आपको मिल जाएंगे इंशाल्लाह, और बाद वेबसाइट्स में मिल जाएंगे। कोई ऐसी नई चीज हो जो कहीं ना मिलती हो तो उसका हवाला भी दे दिया जाएगा इंशाल्लाह। उम्मत के लिए एक इस्तिगफार करें, जो आदमी उम्मत के लिए इस्तिगफार करेगा उसको उम्मत में जितने लोग हैं यानी 1 अरब के बराबर और 1 बिलियन उनकी तादाद के बराबर सवाब मिलेगा। अल्लाहुम्मग़फिरली वलिल्मुमिनीन वलमुमिनात वलमुस्लिमीन वलमुस्लिमात, अल्लाहुम्मग़फिरली वलिल्मुमिनीन वलमुमिनात वलमुस्लिमीन वलमुस्लिमात। इस कलमे को कोई अगर दिन भर पढ़ता रहे हर नमाज में, सुन्नत नमाज में, सजदे में, दिन में 25 दफ़ा हो गया तो वह आदमी मुस्तजाब दावत हो जाएगा, इतनी बड़ी उसकी फजीलत बयान की गई। दिन भर जो है आदमी चीज़ों से परेशान रहता है, अगर सुबह और शाम को 3-3 दफ़ा पढ़ लें, खुद भी पढ़ लें, बच्चों को भी दम कर लें, तो तमाम आफात से इंशाल्लाह हिफाजत रहेगी। बिस्मिल्लाहिल्लज़ी ला यदुर्रु मा'स्मिही शय्उन फिल अर्ज़ि वला फिस समा वा हुवस समीउल अलीम, बिस्मिल्लाहिल्लज़ी ला यदुर्रु मा'स्मिही शय्उन फिल अर्ज़ि वला फिस समा वा हुवस समीउल अलीम, बिस्मिल्लाहिल्लज़ी ला यदुर्रु मा'स्मिही शय्उन फिल अर्ज़ि वला फिस समा वा हुवस समीउल अलीम। ये जो है अबू दाऊद और तिर्मिजी शरीफ की जो है ना ये रवायत है। मुश्किलात दूर करने के लिए बहुत मारूफ दुआएं हैं, आयत करीमा पढ़ी जाती है, हसबुनल्लाह व नियमल वकील और ला इलाहा इल्ला अंत सुभानका इन्नी कुंतु मिनल ज़ालिमीन, ये यूनुस अलैहि सलाम की दुआ है, ला इलाहा इल्ला अंत सुभानका इन्नी कुंतु मिनल ज़ालिमीन। और हदीस शरीफ में है ला हौला व ला कुव्वता इल्ला बिल्लाह, ला हौला व ला कुव्वता इल्ला बिल्लाह अलील अज़ीम, ये अर्श के नीचे खजाना है और 99 बीमारियों की दवा है, उसमें से सबसे छोटी बीमारी गम है, इससे गम हो ला हौला व ला कुव्वता इल्ला बिल्लाह। तो ये हमें जो है चलते फिरते अल्लाह सुभान व तआला का जिक्र करना चाहिए। जिक्र के एक दो चंद एक और बातें, ये किताब है छोटी सी अमलियात के फजाइल, ये बुजुर्ग हैं हाजी अब्दुल वहाब साहब, उन्होंने कंपाइल की थी, मारूफ है ये सब चीज़ें। हम कोई भी अस्कार की किताब लेंगे उसमें मिल जाएगा। ये मजमा ज़वायद में से रवायत ली है कि तमाम गुनाहों का कफारा अगरचे समुंदर के झाग के बराबर हो, अस्तग़फिरुल्लाह अल्लज़ी ला इलाहा इल्ला हुवल हय्युल क़य्यूम व अतूबु इलैह, 3 मरतबा पढ़ लो, अस्तग़फिरुल्लाह अल्लज़ी ला इलाहा इल्ला हुवल हय्युल क़य्यूम व अतूबु इलैह, अस्तग़फिरुल्लाह अल्लज़ी ला इलाहा इल्ला हुवल हय्युल क़य्यूम व अतूबु इलैह। कितने गुना गलतियां दिन भर हो जाते हैं, बाहर से मालूम भी नहीं होते। तो सुबह शाम बैठकर फजर के बाद, मगरिब के बाद इस्तिगफार कर लेना चाहिए। अब ये 3 1 सप्ताह ऐसे चलते फिरते कर लिए काम हो गए। इसमें हजरत ने जमा किया है एक रिवायत कि अगर कोई पढ़ ले इसको दिन में 3 मरतबा, बेहतर वक्त है सुबह के वक्त, तो उसको बीमारियों से हिफाजत होगी, जुजाम, जुनून, अंधा होना या फालिज। बाद ऐसी बीमारियां बड़ी उम्र में खतरात होते हैं, या बच्चों को दम किए जाए या जो जवान आदमियों को भी, तो सुबह में पढ़ लिया जाए। ये भी मारों से और थोड़े बहुत अल्फाज की कमी बेशी से ये मुख्तलिफ किताबों में मिल जाएंगे। सुबहान अल्लाह व बिहम्दिही वला हौला वला कुव्वता इल्ला बिल्लाह, सुबहान अल्लाह व बिहम्दिही वला हौला वला कुव्वता इल्ला बिल्लाह, सुबहान अल्लाह व बिहम्दिही वला हौला वला कुव्वता इल्ला बिल्लाह। मगरिब की नमाज के बाद 7 मरतबा जो ये पढ़ लेगा, अभी अबू दाऊद की रवायत है, तो उसको जहन्नम से हिफाजत का अमल है। अल्लाहुम्मा अजिरनी मिनन्नार, अल्लाह और जुमा के सूरत में अल्लाहुम्मा अजिरना मिनन्नार, 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 अल्लाहुम्मा अजिरना मिनन्नार। छोटे छोटे कलमात में नमाज से खड़े होते हुए, सब बदलते हुए, जो है मस्जिद से निकलते हुए, ये सब पढ़ लेने चाहिए। कैसा भी मसरूफ आदमी हो लेकिन इनका वक्त निकल आएगा। हर मूवी चीज से हिफाजत, ये मुस्लिम, अबू दाऊद, तिरमिजी शरीफ की रवायतें हैं। बच्चों को भी दम कर सकते हैं, आऊज़ु बिकलिमातिल्लाहि तामाति मिन शर्रि मा खलक, आऊज़ु बिकलिमातिल्लाहि तामाति मिन शर्रि मा खलक, आऊज़ु बिकलिमातिल्लाहि तामाति मिन शर्रि मा खलक। दुनिया और आखिरत के मसाइल के हल के लिए, दिन के जो बड़े बड़े काम हैं, आदमी थक जाता है और काम रुके हुए होते हैं, उसके लिए ये पढ़ना चाहिए, हसबी अल्लाहु ला इलाहा इल्ला हुवा अलैहि तवक्कलतु व हुवा रब्बुल अर्शिल अज़ीम। ये सूरह तौबा की आखिरी आयत का टुकड़ा है, जहाँ पे सूरह तौबा खत्म होती है। हसबी अल्लाहु ला इलाहा इल्ला हुवा अलैहि तवक्कलतु व हुवा रब्बुल अर्शिल अज़ीम, हसबी अल्लाहु ला इलाहा इल्ला हुवा अलैहि तवक्कलतु व हुवा रब्बुल अर्शिल अज़ीम। इसको 7 मरतबा सुबह फजर के बाद, 7 मरतबा शाम को पढ़ ले, बड़े बड़े काम आसान हो जाएंगे, अल्लाह ताला जिम्मे दे देते। एक इस्तिगफार है सैयदुल इस्तिगफार, वो जो है बहुत सारी किताबों में है, बुखारी, अबू दाऊद, तिर्मिजी। हमारे मशायख बड़ी किताबों से लेके छोटी छोटी दुआओं की किताबें बनाते हैं, जिसको जो मिल जाए वो इंटरनेट पे, फोन पे लिख लें, डायरी में लिख लें, तो उनको इंशाल्लाह फायदा होगा, सुबह शाम पढ़ लिया जाए। यह सैयदुल इस्तिगफार, इसको जो पढ़े तो उसको जन्नत में दाखिल होने का परवाना मिलना, और उस दिन इंतकाल हो जाए तो वो जो है उसको जन्नत में दाखिल होने का परवाना मिलेगा। اللهم أنت ربي لا إله إلا أنت خلقتني وأنا عبدك وأنا على عهدك ووعدك ما استطعت أعوذ بك من شر ما صنعت أبوء لك بنعمتك علي وأبوء بذنبي فاغفر لي إنه لا يغفر الذنوب إلا أنت। ये जो है दुआओं की किसी भी मारूफ किताब में देख लीजिए, सुन्नतों की किताब है वो, उसकी इस्लाम इजी साइट पर मिल जाएगी उसकी PDF। और उस तरह से जो है नेकियों के पहाड़ एक किताब है उर्दू में, वो भी इस्लाम इजी वेबसाइट में मिल जाएगी। और इस तरह जो है जिन भाई के यहाँ तालीम हो रही है उनसे भी रब्ता कायम करके उनके पास छपी हुई किताबें होती हैं, वो हम लोग पोस्ट भी कर सकते हैं, तो ये किसी भी किताब में इंशाल्लाह मिल जाएंगी। तो वही सुबह शाम जो है, जो अल्लाह की तौफीक दे, हमें जिक्र में रहना चाहिए, अल्लाह सुबहानहू व तआला अमल की तौफीक दे। एक किताब है नेकियों के पहाड़ मिनटों में, ये वेबसाइट पर इसकी जो है डाउनलोड कॉपी है, तो इसमें उन्होंने हिसाब लगाया है नेकियों का, छोटी छोटी नेकियों से पहाड़ कैसे बनते हैं। फरमाते हैं कि आप 1 मिनट में हुजूर सल्लल्लाहु अलैहि वसल्लम पे दरूद का ये कलमा सल्लल्लाहु अलैहि वसल्लम तकरीबन 50 मरतबा कह सकते हैं। अपनी मसरूफ जिंदगी में से पूरे दिन में से 1 मिनट निकालिए और ये कलमा कहते रहिए सल्लल्लाहु अलैहि वसल्लम 50 मरतबा। क्या फायदा होगा? 10 गुना रहमतें अल्लाह की तरफ से मिलेंगी, 500 रहमतें हासिल होंगी। हमने तो हिसाब लगाया कि 1 मिनट के इन्वेस्टमेंट से 1 दिन में 500 रहमतें, 1 महीने में, अगर 1 महीने में रोजाना 1 मिनट दिया, रोजाना 1 मिनट दिया तो 15,000 रहमतें 1 महीने में, और 1 साल में 1,80,000 रहमतें, और 20 साल में 36 लाख रहमतें रोजाना 1 मिनट की इन्वेस्टमेंट से। तो वे नेकियों के पहाड़ मिनटों में, इन्होंने जो है मुसन्निफ ने ऐसी चीज़ें कंपाइल की हैं। फरमाते हैं कि वक्त का ज़ाया करना मौत से ज़्यादा सख्त और ख़तरनाक है, इसलिए कि वक्त जाया करना अल्लाह और आखरत वाले घर हमेशा हमेशा की जन्नत और उसकी बेमिसाल नियमतों से दूर करता है। वक्त जाया करना जन्नत से दूर कर दिया। और मौत तो सिर्फ दुनिया के लोगों से जुदा करती है। एक बुजुर्ग फरमाते हैं कि वक्त की कदर कीजिए, गुजरा हुआ वक्त कब्र में पड़े हुए मुर्दे की तरह है और मुर्दे को कभी रोकर जिंदा नहीं किया जा सकता। वो चलते फिरते जो है नेकियों के पहाड़ बनाए, चलते फिरते नेकियों के पहाड़ बनाए। मौलाना अशरफ अली थानवी साहब रहमतुल्लाह अलैह उन्होंने लिखा है कि जब जिक्र को आप अपना असली काम समझ लेंगे, जिक्र दुआ तिलावत नेक काम अच्छे काम, तो फिर जो गैर जरूरी मशगले हैं उनसे दिल घबराएगा कि ये किस काम में आ गए। जैसे किसी को बावची खाने में कोई खाना पकाना है या आपकी दुकान में कोई काम है, कस्टमर से डीलिंग हो रही है, अब उसमें कोई दोस्त मुलाकाती आ गया गप्पे लगाने के लिए, वहाँ कुर्सी डालकर बैठ गया, तो कितनी तकलीफ होती है कि भाई ये जाए मेरे काम के वक्त में कौन आ गया। तो अगर हम जिक्र को अपना असली काम समझ लेंगे कि दुनिया में असल में इसीलिए आए थे, तो जो इधर उधर के बेकार मशगले हैं जिनमें वक्त जाया होता है उनसे जल्द ही दिल घबराने लगा कि ये मैं किस काम में आ गया, मेरे 2 मिलियन आज जाया हो गए, 5 मिलियन उधर रह गए और वो मेरा जिक्र रह गया। इसमें कोई बहुत लंबी यानी हजारों हजार की तस्वीर की बात नहीं हो रही, बल्कि एक एक मिनट 5-5 मिनट के आवाज बताए जा रहे हैं कि हमें थोड़ा सा जो है उसमें तवज्जो हो जाए। इलाहुकुम इलाहु वाहिद, एक हदीस में आया रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जो शख्स ये चाहे कि अल्लाह ताला उसकी दुआ सख्तियों और मुसीबतों के वक्त कबूल फरमाए, उसको चाहिए कि फराखी और खुशहाली में भी कसरत से दुआ मांगा करे। बादशाह आया, दिन भर बैठ के दुआ मांगा, या अल्लाह ये भी ठीक कर दीजिए, ये ठीक कर दीजिए, ये भी ठीक कर दीजिए। औरंगजेब आलमगीर बहुत बड़े बादशाह गुजरे, इतने बहुत लंबे अरसे कोई हाफ सेंचुरी के करीब हुकूमत अल्लाह ने उनको अता फरमाई। रमजान में मस्जिद में बैठ जाते थे पूरे महीने का इत्तेकाफ, और बाहर फौज लगा देते थे कि खबरदार मुल्क की कोई खबर अंदर नहीं लानी रमजान के बाद। अल्लाह ने ऐसी बरकत दिया दी, जो निस्सदी जो है काम चल रहा है, जिसको जितना ज्यादा अता फरमाया उसको और दुआ मांगनी चाहिए। आमतौर से क्या होता है कि दुआ उस वक्त मांगते हैं जब बाकी सब चीजें फेल हो रहे हैं, अच्छा भी हम दुआ करें। कहाँ जा रहे हो भाई, टिकट भी लिया है, एयरपोर्ट भी है, होटल भी है, सब चीजें, गाड़ी भी है, लेने भी आएंगे, सब कुछ होगा, तो अगर कोई चीज रह गई कोई कोई नहीं आया, और आखिर में भी दुआ करें, ये ऐसा नहीं हो, पहले भी दुआ हो, तदबीर भी हो काम के दर्जे में, आखिर में भी फरमाया। हदीस में आया रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जो भी मुसलमान किसी चीज की मांगने के लिए अल्लाह की जानिब रुजू करता है, दुआ मांगता है, अल्लाह ताला उसको वो चीज जरूर देते हैं, या वही चीज उसको फौरन दे देते हैं, या उसके वास्ते दुनिया और आखरत में उसको जखीरा कर देते हैं। सारी दुआएं कबूल होती हैं, जिसको समझ में आ जाए तो सुबह शाम दुआ ही करेंगे, उसकी कबूलियत की शक्लें अलग अलग होती है। रसूल सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से खिताब करके फरमाया, तुम अल्लाह से दुआ मांगने में आजिज नहीं बनो, इसलिए कि दुआ करने की सूरत में हरगिज कोई शख्स किसी नागहानी आफत से हलाक न होगा। बहुत बड़ा मजमून जबरदस्त है ये, कि दुआ करने की सूरत में हरगिज कोई शख्स किसी नागहानी आफत से हलाक नहीं होगा। रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि दुआ के सिवा कोई चीज कदा यानी तकदीर के फैसले को रद्द नहीं कर सकती, नेकी के सिवा कोई चीज उम्र को नहीं बढ़ा सकती। हदीस का मजमून है, जिस शख्स के लिए दुआ का दरवाजा खोल दिया गया, उसके लिए रहमत के, जन्नत के, कबूलियत के दरवाजे खोल दिए। दुआ मांगने वाला, अब आदाब लिखे हैं हजरत ने, दुआ किस तरह मांगी जाए। दुआ मांगने वाला बावजू हो, क़िबले की तरफ मुंह करके बैठे, जैसे अत्तहियात में बैठते हैं नमाज, अल्लाह की आजमत और कुदरत का ध्यान जमा कर अल्लाह को हाजिर नाजिर समझते हुए दुआ मांगे, हाथों को दुआ के लिए उठाकर सबसे पहले दुरूद शरीफ पढ़े। हदीस शरीफ में आया कि जो दुआ बगैर दरूद शरीफ के मांगी जाती है, जमीन आसमान के दरमियान लटकी रहती है, कबूल नहीं होती। उसके बाद अल्लाह की तारीफ और तौसीफ में जितने उम्दा कलमात कह सकता हूँ कह डाले। इसने आजम पढ़े, अस्माउल हुस्ना पढ़े, जिनके बारे में हदीस में आया कि इनके पढ़ने के बाद जो दुआ मांगी जाएगी वो रिजेक्ट नहीं होगी। एक हदीस में आया कि इसमें आजम इन दो आयतों में है, अल्लाह का इसमें आजम इन दो आयतों में है, व इलाहुकुम इलाहुन वाहिद ला इलाहा इल्ला हुवा रहमानुर रहीम, व इलाहुकुम इलाहुन वाहिद ला इलाहा इल्ला हुवा रहमानुर रहीम। ये सूरह बकरा में है, दूसरे पारे में है, दूसरा पारा जो है उसके तीसरे सफे पे, या वो मतलब छोटा कुरान है या बड़ा है, आपको शुरू में मिल जाएगा।
بسم الله الرحمن الرحيم الحمد لله رب العالمين ان شاء الله ذکر کے فائدے اور اللہ کی بڑائی کا جو مضمون پچھلی دفعہ سے چل رہا ہے اس میں ان شاء اللہ آگے کچھ احادیث اور ذکر کی باتیں بیان کی جائیں گی۔ سب لوگ دھیان سے توجہ سے اللہ کی باتیں سننے کو بیٹھیں، اللہ تعالیٰ آپ کے وقت میں بہت برکت عطا فرمائے، آمین۔ ہمارے نئے مہمان جو ساتھی آئے ہیں یا جو سن رہے ہیں، اللہ تعالیٰ سب کے خیر و برکت، کاموں میں آسانی عطا فرمائے، آمین۔ لا الہ الا اللہ محمد رسول اللہ۔ بسم اللہ الرحمن الرحیم الحمد للہ رب العالمین۔ حدیث شریف ہے، اس کا مفہوم ہے، یہ طبرانی اور مجمع الزوائد کتاب میں سے لی گئی ہے۔ ابو امامہ باہلی رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم تشریف لائے، میں بیٹھا ہوا تھا، میرے ہونٹ حرکت کر رہے تھے، رسول صلی اللہ علیہ وسلم نے دریافت فرمایا کہ آپ اپنے ہونٹ کس وجہ سے ہلا رہے ہیں؟ میں نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، اللہ تعالیٰ کا ذکر کر رہا ہوں۔ آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، کیا میں تمہیں وہ کلمات نہ بتا دوں؟ اگر تم ان کو کہہ لو تو تمہارا دن رات مسلسل ذکر کرنا بھی اس کے ثواب کو نہ پہنچ سکے۔ صلی اللہ علیہ وسلم نے فرمایا کہ میں تمہیں وہ کلمات نہ بتا دوں کہ اگر تم ان کو کہہ لو تو تمہارا دن رات مسلسل ذکر کرنا بھی اس کے ثواب کو نہ پہنچ سکے۔ میں نے عرض کیا، ضرور بتلا دیجئے۔ اس پر حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، اب یہ دعا ہے، عربی میں تو لمبی دعا ہے، مقصد یہ فوراً یاد کرنا نہیں ہے بلکہ اللہ کی بڑائی بیان کرنا اور کیسے کیسے مضامین احادیث میں آئے ہیں ان کی طرف توجہ دلانا ہے۔ فرمایا کہ اللہ کے لیے تمام تعریفیں ہیں ان چیزوں کی تعداد کے برابر جسے ان کی کتاب نے شمار کیا ہے۔ اللہ کے لیے تمام تعریفیں ہیں ان چیزوں کی تعداد کے برابر جو ان کی کتاب میں ہیں۔ اللہ کے لیے تمام تعریفیں ہیں ان چیزوں کی تعداد کے برابر جسے اس کی مخلوق نے شمار کیا ہے، یعنی گنتی گنی ہے۔ اللہ کے لیے تمام تعریفیں ہیں ان چیزوں کے بھر دینے کے برابر جو مخلوقات میں ہیں۔ اللہ کے لیے تمام تعریفیں ہیں آسمانوں اور زمینوں کے خلا کو بھر دینے کے برابر، اور اللہ کے لیے تمام تعریفیں ہیں ہر چیز کی گنتی کے برابر، اور اللہ کے لیے تمام تعریفیں ہر چیز پر۔ پھر اس کے بعد مزید مضمون ہے کہ اللہ کی تسبیح ہے انہی چیزوں کے برابر، پھر اللہ کی بڑائی ہے انہی چیزوں کے برابر۔ یعنی آدمی سوچتا رہے کہ اللہ کی بڑائی کا مضمون، تو حیران ہو جائے گا کیسے کیسے جو ہے حدیث شریف میں اللہ کی بڑائی کے مضامین بیان کیے گئے ہیں۔ اگلی حدیث ہے، مستدرک حاکم کتاب ہے، ابن عباس رضی اللہ عنہما روایت کرتے ہیں، رسول صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، سب سے پہلے جنت کی طرف بلائے جانے والے وہ لوگ ہوں گے جو خوشحالی اور تنگ دستی دونوں حالتوں میں اللہ کی تعریف کرتے ہیں۔ اہل حمد، اہل شکر کہا جاتا ہے، وہ جنت کی طرف کھینچ کے لے جائیں گے۔ قبیلہ بنو سلیم کے ایک صحابی رضی اللہ عنہ فرماتے ہیں، رسول صلی اللہ علیہ وسلم نے میرے ہاتھ پر یا اپنے دست مبارک پر گن کر فرمایا کہ سبحان اللہ کہنا آدھے ترازو کو ثواب سے بھر دیتا ہے، الحمدللہ کہنا پورے ترازو کو ثواب سے بھر دیتا ہے۔ اور اللہ اکبر کا ثواب زمین و آسمان کے درمیان کی خالی جگہ کو پر کر دیتا ہے۔ ترمذی شریف کی روایت ہے۔ چلتے پھرتے، اٹھتے بیٹھتے، سبحان اللہ، الحمدللہ، لا الہ الا اللہ، اللہ اکبر، جو موقع مل جائے تو بہترین وظائف، اس سے جنت میں پودے لگیں گے، جنت میں درخت، اور جو پڑھ لے قل ہو اللہ احد 3 مرتبہ تو جنت میں محل، 10 مرتبہ پڑھنے سے جنت میں محل بنیں گے۔ تو ہمارے وقت کا، ہماری زبان کا بہترین استعمال، اور اس کی وجہ سے بہت ساری دوسری چیزوں سے، بیکار باتوں سے ہماری زبان بچی رہے گی۔ فرشتوں کی آمد ہوگی، پھر ان بچوں میں، بچوں کو دین کا شوق پیدا ہوگا، در و دیوار میں، کھانے میں، پینے میں، ہر چیز میں اتنی خیر و برکت ہوگی، سارے شیاطین، وسوسے سب غائب ہو جائیں گے، اور فرشتوں کی آمد ہوگی، سارے مسئلے حل ہوگا۔ تو اللہ تعالیٰ کا ذکر ہمیں زیادہ سے زیادہ کرنے کی اللہ تعالیٰ توفیق عطا فرمائے۔ اللہ کا ذکر بہت بڑی چیز ہے۔ اللہ تعالیٰ کی بڑائی کے کچھ کلمات اور کچھ باتیں ہر دفعہ حلقے میں بیان کی جاتی ہیں۔ اللہ تعالیٰ اتنی اتنی نعمتیں دیں، اتنی نعمتیں دیں۔ بات یہ ہے کہ نعمت کی قدر نعمت کے چھین جانے کے بعد ہوتی ہے۔ آپ ایک نابینا آدمی سے پوچھیں کہ آنکھ کی کتنی قیمت ہے، اگر ساری دنیا لے لو مجھے میری آنکھ واپس دے، اور کان کی قدر ان سے پوچھیے جو سن نہیں سکتے، بول نہیں سکتے، کتنا قیمتی ہوتا ہے ایک کان، کروڑوں اربوں دے کے نہیں لے سکتے۔ گردے کی، کڈنی کی قدر ان سے پوچھے جو کئی بیمار ہو جاتے ہیں، ان کو اسپتال جانا ہوتا ہے ڈائلسس کے لیے، کئی کئی مرتبہ، یعنی ایک چھوٹا سا گردہ ہے اس کے مقابلے میں پوری پوری مشینیں لگا کر صفائی کرنی پڑتی۔ نعمت کی قدر نعمت چھین جانے کے بعد ہوتی ہے۔ آدمی اگر سوچے تو وہ اپنے وقت کا کروڑ پتی، ارب پتی ہے، کیونکہ ایک ایک عضو جو جسم میں ہے وہ لاکھوں کروڑوں کا ہے، وہ خراب ہو جائے تو اس کو ٹھیک کرنا مشکل۔ ہماری عبادتیں، ہماری تعریف، ہمارا ذکر، تسبیح، تلاوت، یہ اللہ کے دربار میں اللہ کی شان کے مطابق نہیں ہے، لیکن اللہ سبحانہ و تعالیٰ اتنے مہربان ہیں کہ قبول فرما لیتے، قبول فرما لیتے۔ حضرت شیخ اس کی ایک مثال فرماتے ہیں جس سے بات سمجھ میں آئے گی، کہ ایک گاؤں میں ایک دیہاتی آدمی رہتا تھا، وہ بادشاہ کے دربار میں اس کو جانا تھا، اس نے سوچا بادشاہ کے لیے کوئی تحفہ لے کر جانا چاہیے، تو اس نے بہت غور کیا کیا تحفہ لے کر جاؤں، اس نے سوچا کہ بادشاہوں کو جو ہے صاف ستھرا پانی مٹکے کا پینے کا ملتا نہیں ہوگا، تو میں ذرا دریا سے ایک مٹکا پانی بھر لوں، اس کو سر پر رکھ کے اس نے کہا بادشاہ، بڑی قدر سے، احترام سے بادشاہ کے لیے لے کے چلا، بادشاہ کو کہاں ملتا ہوگا اتنا صاف ستھرا پانی۔ اب چلتے 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 جو ہے، اور راستے میں اس میں سارے گرد اور چیزیں اور دھواں جو ہے سب اس مٹکے کے پانی میں مل گیا، حتیٰ کہ بچ وہ پانی جو ہے گدلا ہو گیا۔ جب وہ محل میں داخل ہوا، بڑے شوق سے، پیار سے بادشاہ کے پاس جا کے اس نے کہا یہ میں تحفہ لے کر آیا۔ تو بادشاہ جو ہیں وہ آدمی کی، یعنی اخلاص کی قدر، اس کی توجہ دیکھتے ہیں کہ یہ اتنی شوق سے لے کر آیا، واقعی چیز تو خراب ہو گئی، بیکار، اتنے کام کی نہیں رہی، لیکن بادشاہ بھی اس کی قدر کر کے اس مٹکے کو سونے سے، گولڈ سے بھر کے کہ لو گئی تمہیں یہ واپس لے جاؤ۔ تو ہماری عبادتیں، ہماری تلاوت، ذکر، تسبیح بے جان ہوتی ہیں بعض دفعہ، نماز ہے توجہ نہیں ہو رہی، خشوع نہیں ہو رہی، لیکن اللہ سبحانہ و تعالیٰ اتنے غفور رحیم ہے کہ اللہ اس کو ریجیکٹ نہیں کرتے، اللہ اس کو قبول فرما لیتے۔ بہت بڑی شان ہے اللہ کی۔ اللہ تعالیٰ صورتوں کو اور مالوں کو نہیں دیکھتے، اللہ دل کے اخلاص کو دیکھتے ہیں۔ ظاہری چمک دمک، اب ٹیپ ٹاپ، اس کے بجائے اللہ دیکھتے ہیں دل کی صفائی، اور اللہ تعالیٰ ٹوٹے ہوئے دل میں رہتے ہیں۔ اللہ کے یہاں کس چیز کی قدر ہے؟ عاجزی، شکستگی، نیاز مندی، رونا، گڑ گڑانا، یہ کام ایک عام سا فقیر بھی کر سکتا ہے، اس کے لیے کوئی بہت بڑی قابلیت کی ضرورت نہیں ہے۔ تو اللہ کے دربار میں ترقی کہاں سے ہوگی؟ عاجزی، مسکینی، اپنے آپ کو چھوٹا ثابت کرنا، یہی وجہ ہے کہ سب سے زیادہ دعا کہاں قبول ہوتی ہے؟ سجدے میں۔ آدمی پڑا ہوا ہے اپنے سجدے میں، اتنا ایسا اپنے آپ کو ذلیل ظاہر کر کے، تو وہاں پر دعا قبول ہوتی ہے۔ تو اللہ تعالیٰ ہمیں اللہ کی عظمت اپنے دل میں بٹھانے کی توفیق عطا فرمائے۔ جو یہ سورہ حشر کی آیات پڑھی جاتی ہیں، سورہ حشر کی آخر کی آیات جو پڑھے گا صبح شام، تو 70,000 فرشتے دعا کریں گے، دعا کی کتاب میں ہے، اس میں اسماء الحسنہ آتے ہیں، تو ان کے معنی اگر آدمی سمجھے، السلام، اللہ کی وہ ذات جو خود بھی سلامت ہے، اپنے دوستوں کو بھی سلامت رکھتی ہے، یعنی اللہ کے دوست، اللہ کے اولیاء سلامت رہتے ہیں ہر دھمکی دینے والے سے، اللہ تعالیٰ حفاظت فرماتے ہیں۔ المؤمن امن دینے والا، ہر بلا سے نگہبانی کرنے والا، یعنی کوئی آفت نہیں آنے دیتا۔ المؤمن اس کا مطلب ہے، المہیمن آئی ہوئی بلا کو بھی دور کر دیتا ہے، اللہ اتنے بڑے ہیں حفاظت کرنے والے ہیں، آئی ہوئی مشکل کو بھی دور کر دیتے ہیں۔ العزیز زبردست طاقت والے ہیں، اور الجبار خرابی کو درست کرنے والے، یعنی بندوں کے بگڑے ہوئے احوال کو اپنی قدرت سے ٹھیک کر دیتے ہیں۔ ہم نے اپنی نالائقی سے اپنی جو ہے کام ٹھیک نہیں کیا، گناہوں میں لت پت ہو گئے، لیکن جب اللہ کی طرف رجوع کریں گے، اللہ سبحانہ وتعالیٰ اپنی قدرت سے سارے احوال، گھروں کے احوال، خاندانوں کے اور شہروں کے اور ملکوں کے، اللہ سبحانہ وتعالیٰ یعنی منٹوں میں احوال درست کر سکتے ہیں۔ ساری جو ضرورت ہے وہ اللہ کی طرف رجوع ہونے کی ضرورت ہے، اللہ کی طرف واپس آنے کی ضرورت ہے، اور اس کے لیے ہی یہ حلقوں میں اہل اللہ کے مجالس اور ان کی باتیں پڑھی جاتی ہیں کہ ہمیں جو ہے ان کا شوق پیدا ہو جائے۔ تو کچھ سنت دعائیں پڑھی جائیں گی، پرنور دعائیں حضرت مولانا مفتی تقی عثمانی صاحب کی کتاب ہے، اس میں سے سنت دعائیں ایسی ہیں کہ سنت کا بھی شوق ہوگا اور اس کا الگ ثواب ملے گا اور ہماری حاجت بھی پوری ہوگی اللہ کے دربار سے۔ جب کسی دشمن کا خوف ہو، کسی کو دشمن کی طرف سے تکلیف پہنچنے کا اندیشہ ہو، سفر پر جا رہے ہیں یا اکیلا ہے یا گھر میں کوئی اکیلے ہیں، تو دشمن کی طرف سے کوئی خوف ہو تو اس میں یہ دعا ہے، اور آیت الکرسی بھی ہے، آیت الکرسی کے فضائل ہیں، تو یہ دعا پڑھنا چاہیے۔ اللہم انا نجعلک فی نحورہم ونعوذ بک من شرورہم، اللہم انا نجعلک فی نحورہم ونعوذ بک من شرورہم، یا اللہ ہم آپ کو ان کے مقابلے میں رکھتے ہیں اور ان کے شر سے آپ کی پناہ مانگتے ہیں۔ یا اللہ ہم آپ کو ان کے مقابلے میں رکھتے ہیں، کتنا ہی یعنی کیسا ہی دشمن ہو، اللہ کو ان کے مقابلے میں رکھتے ہیں اور ان کے شر سے پناہ مانگتے ہیں۔ بہت بڑے بزرگ آئے تھے، ان سے پوچھا اتنے فتنے کے زمانے میں آپ سفر کرتے ہیں، جاتے ہیں، آپ کیا پڑھتے ہیں؟ کہا کہ جب بھی داخل ہوتے ہیں یہ دعا پڑھ کے داخل ہوتے ہیں، کچھ مشکل نہیں ہوتی۔ کسی انجانے دشمن یا تکلیف پہنچانے والے کا خوف ہو تو یہ دعا کی جائے۔ اب یہ ترجمہ، یعنی عربی کی دعائیں تو کتاب میں مل جائیں گی، یہاں ترجمہ اس لیے پڑھ لیا جاتا ہے کہ یہاں بغیر یعنی کسی کو عربی یاد بھی نہ رہے تو ترجمے سے پڑھ لیں، دعا مانگنے کا شوق پیدا ہو جائے کہ یا اللہ اپنی اس آنکھ کے ذریعے ہماری حفاظت فرمائیے جو کبھی سوتی نہیں، اور ہمیں اس سہارے کی آغوش میں لے لیجئے جسے توڑنے کا کوئی دشمن ارادہ بھی نہیں کر سکتا۔ ایسی آنکھ کے ذریعے ہماری حفاظت فرمائیے جو کبھی سوتی نہیں، اور اس سہارے میں لے لیجئے جسے توڑنے کا کوئی دشمن ارادہ نہیں کر سکتا۔ جب کوئی کام مشکل معلوم ہو، کوئی کام کرنا ہو، مشکل ہو رہی ہے، تو اس میں یہ دعا پڑھنی چاہیے، یا اللہ کوئی چیز آسان نہیں جب تک آپ اسے آسان نہ بنا دیں، اور آپ جب چاہیں مشکل چیز کو آسان بنا دیتے ہیں، یا اللہ آپ ہی آسانی دیں گے تو ہوگا۔ یہ عربی کی دعا لوگ نماز کے بعد پڑھتے ہیں، اللہم لا سہل الا ما جعلته سہلا وانت تجعل الحزن سہلا اذا شئت۔ تو دعاؤں کی کتاب لے کر صبح شام کچھ نہ کچھ دعائیں ان میں سے پڑھ کر بچوں کو بھی یاد کرائیں، خود بھی پڑھیں۔ دعا پڑھنے سے بہت فائدے، بہت برکات حاصل ہوں گی۔ ایک درود شریف آج پڑھا جائے گا، اور اس کے فائدے میں لکھا ہے حضرت نے، دنیا اور آخرت کی برکتیں حاصل کرنے کے لیے اپنے وظائف یا معمولات کے ختم پر یہ پڑھ لیا کریں، یعنی کچھ تلاوت کی، کچھ دعا کی، کچھ ذکر کی، اب دن کے آخر میں یا صبح کی معمولات کے بعد آخر میں یہ درود شریف پڑھ لیا کریں۔ اللہم صلی علی سیدنا محمد و آلہ و صحبہ و سلم بعدد ما فی جمیع القرآن حرفا حرفا و بعدد کل حرف الفا الفا کا ترجمہ ہے، یا اللہ رحمت نازل فرمائیے ہمارے آقا حضرت محمد صلی اللہ علیہ وسلم پر اور ان کی آل اور اصحاب پر، اتنی رحمت قرآن کریم کے ایک ایک حرف کی تعداد میں رحمت نازل فرمائیے، اور ہر حرف کے بدلے ہزار ہزار مرتبہ رحمت نازل فرمائیے۔ اللہم صلی علی سیدنا محمد و آلہ و صحبہ و سلم بعدد ما فی جمیع القرآن حرفا حرفا و بعدد کل حرف الفا الفا۔ قرآن شریف میں جتنے حرف ہیں اتنی رحمت نازل فرمائیے، اور ہر حرف کے بدلے ایک ہزار رحمت نازل فرمائیے۔ قرآن شریف میں کتنے حروف ہیں، یہ جو ہے کوئز کے طور پہ بچوں کو پوچھا جاتا ہے، ایک صاحب نے کتاب میں تقریباً حساب لگایا، قرآن شریف میں کتنے الفابیٹ ہیں، حروف کتنے لیٹرز ہیں؟ 323,570، 323,000 حروف. یعنی اگر کوئی قرآن ختم کر لے بچہ، پورا قرآن پڑھ لیا، تو 32,00,000 نیکیاں اس کو ویسے مل گئی. اب حساب لگائیں جو بزرگان رمضان شریف میں دو دو مرتبہ پورا قرآن ختم کر لیتے، پورا قرآن دو مرتبہ ختم کر لیتے، تو کتنی جو ہے نیکیوں کی لوٹ لگی ہوئی ہے. اللہ تعالی ہمیں توفیق عطا فرمائے. جب ان چیزوں کا شوق پڑ جائے گا تو پھر بیکار مشغلے، ادھر ادھر کی باتیں، پھر کوئی آدمی جو ہے ادھر ادھر شور ہنگامہ کرتا نظر نہیں آئے گا، بلکہ سب کو ان چیزوں کا شوق ہو جائے گا. یہ کتاب ہے عمل مختصر ثواب زیادہ، انگریزی میں ایزی ڈیڈز، مفتی عبدالرؤف سکھروی صاحب کی کتاب ہے. اس میں انہوں نے کچھ تسبیحات، کچھ فائدے لکھے ہیں. علی رضی اللہ عنہ سے روایت ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا، جو آدمی روزانہ 100 مرتبہ پڑھے، یعنی ایک تسبیح پڑھ لے، 3-4 منٹ لگتے ہیں، لا الہ الا اللہ الملک الحق المبین، لا الہ الا اللہ الملک الحق المبین، یہ کلمات جو ہیں وہ حضور صلی اللہ علیہ وسلم کے روضہ مبارک کے باہر جالیوں میں گولڈن اس میں لکھے ہوئے ہیں. آج بھی جو جائیں تو یہ آپ کو لکھا ہوا نظر آتا ہے، اور بہت دفعہ لکھے ہوئے ہیں کہ خطاطی میں، لا الہ الا اللہ الملک الحق المبین. جو آدمی یہ پڑھے تو یہ کلمات اس کے لیے فقر و فاقہ سے حفاظت کا ذریعہ اور قبر کی وحشت اور تنہائی میں انسیت کا باعث ہوں گے. ان کلمات کی برکت سے پڑھنے والا ظاہری اور باطنی غنا حاصل کر لے گا، یعنی اس کو برکت ہوگی. قیامت میں ان کلمات کی برکت سے جنت کے دروازے پر دستک دے گا. اتنے فائدے، اتنے فائدے. یعنی روزانہ لا الہ الا اللہ الملک الحق المبین کی تسبیح جو پڑھ لے تو اس کی فقر و فاقہ، معاشی تنگی دور ہو جائے گی، قبر کی وحشت دور ہو جائے گی، اور اس کو ظاہری اور باطنی غنا، اس کو برکت ملے گی، اور جنت کے دروازے پر دستک دینے کی سعادت ملے گی. چھوٹا سا عمل ہے بھائی، میں تسبیح پڑھ لوں مسجد آتے ہوئے، جاتے ہوئے، گاڑی چلاتے ہوئے، ایک چوراہے سے دوسرے چوراہے میں، بس میں جاتے ہوئے، تسبیحات، ذکر، تلاوت، اور یہ اتنی آسان چیزیں ہیں، ان کا ثواب بہت زیادہ ہے، پہاڑوں کا سا ثواب ہے. ابو ہریرہ رضی اللہ عنہ کی حدیث میں نقل کیا گیا کہ جو شخص جمعہ کے دن عصر کی نماز کے بعد اپنی جگہ سے اٹھنے سے پہلے 80 مرتبہ یہ درود شریف پڑھے، پھر 3-4 منٹ کا عمل ہے، جمعہ کی عصر کے بعد دعا قبول ہونے کا خاص وقت ہے، اس وقت بیٹھ جائیں مسجد میں اور 80 مرتبہ یہ درود شریف پڑھے، اللہم صلی علی محمد النبی الامی وعلی آلہ وسلم تسلیما، اللہم صلی علی محمد النبی الامی وعلی آلہ وسلم تسلیما، تو اس کے 80 سال کے گناہ معاف ہوں گے اور 80 سال کی عبادت کا ثواب اس کے لیے لکھا جائے گا. حدیث ایک کتاب میں دارقطنی کی ایک روایت میں یہ درود اس سے بھی چھوٹا ہے، النبی الامی تک ہے. یعنی اگر کوئی شخص جمعہ کے دن بعد نماز عصر صرف اتنا پڑھ لے تو اس کو بھی یہ فضیلت مل جائے گی، اللہم صلی علی محمد النبی الامی. چھوٹے چھوٹے جملوں میں بڑے بڑے نیکیوں کے پہاڑ. قرآن شریف میں چھوٹی چھوٹی صورتیں ہیں جو سب کو یاد ہوتی ہیں، بعض صورتوں کے پڑھنے کے فضائل بہت زیادہ ہیں جو مختلف احادیث میں آئے ہیں. سورہ فاتحہ پڑھنے کا ثواب اتنا ہے کہ قرآن مجید کے 2/3 کے برابر ہے. 66% قرآن پڑھنے کا ثواب سورہ فاتحہ پڑھنے سے مل جاتا ہے. آیت الکرسی پڑھنے کا ثواب 1/4 قرآن کے برابر ہے. سورہ القدر، انا انزلناہ فی لیلۃ القدر، اس کا پڑھنا 1/4 قرآن مجید کے برابر ہے. سورہ زلزال، اس کا پڑھنا 1/2 قرآن مجید کے برابر ہے. سورہ زلزال کا پڑھنا اتنا ثواب ہے کہ 1/2 قرآن پڑھ لیا. تو اس کے بعد والی سورہ ہے سورہ عادیات، اس کا ثواب اتنا ہے کہ 1/2 قرآن پڑھ لیا. سورہ تکاثر کا ثواب اتنا ہے 1000 آیتوں پڑھنے کے برابر ہے. 1000 آیتیں پڑھنے کا ثواب سورہ التکاثر، الحاکم التکاثر پڑھنے سے مل جاتا ہے. سورہ کافرون پڑھنے کا ثواب 1/4 قرآن پڑھنے کے برابر ہے. سورہ النصر، اذا جاء نصر اللہ، اس کا ثواب 1/4 قرآن پڑھنے کے برابر ہے. اور سورہ اخلاص کا بہت مشہور ہے کہ 1/3 قرآن کے برابر ہے. 3 مرتبہ سورہ اخلاص پڑھیں تو 1 قرآن پڑھنے کا ثواب ملتا ہے. اب جو بہت مصروف ہیں، ملازم پیشہ ہیں، آج موقع نہیں ملا گھر میں مصحف پڑھتے، चलते फिरते गाड़ी में मैं ये छोटी सूरतें पढ़ लूँ तो सवाब का सवाब, और हर हरफ पे 10-10 नेकियाँ। यहाँ पर हजरत ने ईसाले सवाब का तरीका भी लिखा है। पूरा कुरान मजीद, सूरे यासीन, सूरे फातिहा, सूरे इखलास, दरूद शरीफ का पढ़ना, सुबहान अल्लाह कहना, किसी भूखे को खाना खिला देना, किसी को कपड़े पहना देना, किसी को रास्ता बता देना, रास्ते का पत्थर कांटा हटा देना, दीन की बात दूसरों तक पहुंचा देना नेकी है। इंसान जो भी नेक काम करता है, नेक काम का सवाब उसको होता है। अब वो आदमी जिसने कोई भी नेक अमल किया है, वो आदमी जिसने कोई भी नेक अमल किया है, वो ये दुआ मांगे कि या अल्लाह मेरी इबादत को कबूल फरमाइए और उसका सवाब हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में पेश फरमाइए और तमाम सहाबा कराम रदी अल्लाह अन्हुम और हमारे तमाम रिश्तेदारों को, तमाम मुसलमान मर्दों और औरतों की रूह को पहुंचा दीजिए। हमारे जितने बुजुर्ग, हमारे दादा पर दादा, नाना पर नाना दुनिया से रुखसत हो गए, खाला फूफा कोई भी, तो अल्लाह ताला उनको सवाब पहुंचा दे नाम लेकर, या एक जो है कि तमाम जिंदों को, मुर्दों को, जितने मुसलमान गुजरे हैं उन पहुँचा दीजिए, तो इस आदमी के सवाब में कोई कमी नहीं होगी और जो आगे जा चुके हैं उनको सवाब का सवाब मिलेगा पहाड़ों का, वो खुश होंगे, उनकी रूहें खुश होंगी। और जब हम दुनिया से जाएंगे तो एक ये रवायत बन जाएगी, फिर हमारे बच्चे जो है ईसा अलैहि सवाब हमारे लिए दुआ किया करें। तो अपने नवाफिल और नेक आमाल में दुआ के वक्त जो है, जो लोग दुनिया से गुजर गए उनको ज़रूर याद रखें। तो खबर में जाने के बाद आदमी ऐसा बेसहारा खामोश होता है कि मुझे कहीं से कोई चीज़ मिले, दुनिया वाले कोई मेरे लिए दुआ करें तो मुझको फ़ायदा हो जाए, क्योंकि अपना नामा अमाल तो बंद हो गया। तो दुआ के वक्त और नेकियों के वक्त जो लोग गुजर चुके हैं उनको नहीं भूलना चाहिए। बिस्मिल्लाह अल्हम्दुलिल्लाह अल्लाहुम्म सल्ली अला मोहम्मद। अबू दरदा रदी अल्लाह अन्हु से रवायत है कि जो आदमी सुबह शाम इन दुआओं को 7 मरतबा पढ़ लेगा, ये सूरह तौबा की आखिर की आयात है और ये अबू दाऊद शरीफ की हदीस है कि जो आदमी इस दुआ को 7 मरतबा पढ़ ले, अल्लाह ताला उसके दुनिया और आखरत के अहम कामों में निगहबान हो जाएंगे, मुश्किल काम आसान हो जाएंगे। हस्बी अल्लाह ला इलाहा इल्ला हुवा अलैहि तवक्कलतु व हुवा रब्बुल अर्शिल अज़ीम, सूरह तौबा की आखिरी आयत का टुकड़ा है। काफ़ी है हमें अल्लाह, नहीं कोई माबूद सवाए उसके, उस पर भरोसा करता हूँ, वह बुजुर्ग तरीन अर्श का मालिक है। हज़रत मुफ्ती आसिम साहब ने नेकियों के पहाड़ किताब लिखी है, उसमें उन्होंने हुरूफ की तादाद गिने हैं इस कलमे में पढ़ने के, तो उन्होंने फरमाया इसमें कुल 49 यानी 1 कम 50 हुरूफ हैं। अगर हर हरफ पे 10 नेकियां मिलेंगी तो आधा मिनट इसको पढ़ने में, जो 7 मरतबा आप पढ़ते हैं, तो 490 नेकियां आधे मिनट में मिलेंगी। और जो है सुबह शाम जो कोई पढ़े 7 मरतबा, 7 मरतबा, एक मरतबा पढ़ने से 490 नेकियां, 7 मरतबा सुबह, 7 मरतबा शाम जो पढ़ेगा, तो रोज़ाना जो है 6,860 नेकियों की कमाई है और महीने में जो है 2,05,800 नेकियों की कमाई है सिर्फ इसको पढ़ने से, और साल में जो है 24,70,000 की कमाई है सिर्फ ये कलमा सुबह शाम 7 मरतबा पढ़ लेने से। फ़ायदा तो अलग रहा कि अल्लाह ताला निगहबान हो गए, काम आसान हो गए, क्योंकि कुरान शरीफ की आयात के एक एक हरफ पढ़ने में इतना फ़ायदा है। वही हम क्यों अपना वक्त जो है इधर उधर की चीज़ें और दूसरी चीज़ों में ज़ाया करें, अल्लाह ताला से जो है खैर मांगे और ज़िक्र अस्कार और इन चीज़ों में अपना वक्त लगाएं। यह हज़रत शेख ज़करिया रहमतुल्लाह अलैह की किताब है फ़ज़ाइल सदक़ात, इसमें से ज़बान की हिफाजत का मज़मून पढ़ा जाएगा। अभी आपने देखा कि नेकियों के पहाड़ और जो है ऊँचे ऊँचे आदमी को करोड़ों नेकियाँ मिल रही हैं, लेकिन अगर हम ज़बान को दूसरी तरफ इस्तेमाल करेंगे तो क्या नुकसान होगा, दोनों चीज़ें हमारे सामने आ जाएं। हज़रत उम्मे हबीबा रदी अल्लाह अन्हा ने हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम का इरशाद नकल किया कि आदमी का हर कलाम, हर बात उसके ऊपर वबाल है, यानी हर बात की वजह से उसके ऊपर एक मुसीबत है। कोई नफ़ा देने वाली चीज़ नहीं सवाए इसके कि भलाई का हुक्म करे या बुराई से रोके या अल्लाह ताला का जिक्र करे। इसको सुनकर एक शख्स कहने लगे कि यह हदीस तो बहुत सख्त है। सुफियान सौरी रहमतुल्लाह अलैह ने फरमाया इसकी सख्ती की क्या बात है, ये तो खुद अल्लाह ने कुरान शरीफ में फरमाया, सूरह अन्निसा की आयत है, ला खैर फी कसीर मिन नजवाहुम इल्ला मन अमरा बिसदक़तिन औ मारूफ, आयत के आखिर तक। इसका मफहूम है लोगों की अक्सर सरगोशियों में खैर नहीं होती, لوگ کھڑے ہوئے ہیں, کہیں بات چیت چل رہی ہے, لوگوں کی اکثر سرگوشیوں میں خیر نہیں ہوتی, اللہ تعالیٰ فرما رہے, مگر وہ لوگ جو ایسے ہیں کہ خیرات یا کسی نیک کام کی یا لوگوں میں باہم اصلاح کرنے کی ترغیب دیتے ہیں, اور جو آدمی اللہ کو خوش کرنے کے لیے یہ کام کرے گا ہم اس کو عنقریب بہت زیادہ اجر عطا کریں گے. مسجد میں زیادہ شور و غل ادھر ادھر کی باتیں ہوتی ہیں تو بعض امام کھڑے ہو کے یہ آیت اس کا ترجمہ پڑھ کے لوگوں کو سناتے ہیں. اللہ تعالیٰ تو یہ کہتے ہیں کہ لوگوں کی عام بات چیت کرنے میں کوئی خیر نہیں ہے, سوائے اس کے کوئی نیکی کی بات کرو, کوئی برائی سے روکو یا اللہ کا ذکر کرو یا لوگوں میں آپس میں پیار محبت اصلاح کراؤ. ابو ذر رضی اللہ عنہ فرماتے ہیں حضور میں نے حضور صلی اللہ علیہ وسلم سے عرض کیا مجھے کچھ وصیت فرما دیجئے. حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ تمہیں اللہ کے خوف کی وصیت کرتا ہوں کہ یہ تمہارے ہر کام کے لیے زینت ہے. میں نے عرض کیا کچھ اور؟ ارشاد فرمایا قرآن شریف کی تلاوت اور اللہ کے ذکر کا اہتمام جو آسمانوں میں تمہارے ذکر کا سبب ہوگا. ہم اللہ کو یاد کریں گے, اللہ کے یہاں ہمارا ذکر ہوگا, اور زمین میں تمہارے لیے نور ہے. میں نے اور پوچھا تو فرمایا کہ سکوت یعنی خاموشی بہت کثرت سے رکھا کرو, یہ شیطان کے دور رہنے کا ذریعہ ہے, دینی کاموں میں مدد کا سبب ہے. میں نے اور پوچھا تو فرمایا کہ ہنسنے کی زیادتی سے بچو. بہت زیادہ ہنسنا ہوتا ہے, قہ لگانا, خاص مسجد کا دروازہ کھلا ہوا ہے اور عشاء کے بعد جو ہے وہ باتیں چل رہی ہیں, تو بھائی ہمیں جو ہے احتیاط کرنی چاہیے. ہنسنے سے بچو, اس سے دل مر جاتا ہے اور منہ کی رونق کم ہو جاتی ہے. میں نے عرض کیا اور کچھ؟ فرمایا حق بات کہو چاہے کڑوی کیوں نہ ہو. میں نے عرض کیا اور کچھ؟ فرمایا اللہ کے معاملے میں کسی کا خوف نہ کرو. میں نے عرض کیا اور کچھ؟ فرمایا تمہیں اپنے عیوب کا فکر لوگوں کے عیوب کو دیکھنے سے روک دے. امام غزالی رحمۃ اللہ علیہ فرماتے ہیں کہ زبان اللہ تعالیٰ کی بڑی نعمتوں میں سے ایک نعمت ہے. اس کا سائز چھوٹا ہے مگر اس کی اطاعت اور گناہ بہت بڑے ہیں, حتیٰ کہ کفر اور اسلام جو گناہ اور اطاعت میں دو آخری کناروں پر ہیں اسی سے ظاہر ہوتے ہیں. اس کے بعد امام غزالی رحمۃ اللہ علیہ نے نماز کی اس کی زبان کی آفتیں نام زبان سے جتنی مشکل چیزیں ہوتی ہیں ان کو گنا ہے, ان کی لسٹ بنائی ہے. بیکار گفتگو, بیہودہ باتیں, لڑائی جھگڑا, منہ پھیلا کر باتیں کرنا, فحش بات کرنا, گالی دینا, لعنت کرنا, کسی کا مذاق اڑانا, کسی کا راز ظاہر کرنا, جھوٹا وعدہ کرنا, جھوٹ بولنا, جھوٹی قسم کھانا, غیبت کرنا, چغل خوری کرنا, یہ محل کسی کی تعریف کرنا وغیرہ وغیرہ, پوری فہرست بنائی ہے کہ اتنی کثیر آفتیں اس چھوٹی سی چیز کے ساتھ ہیں کہ ان کا مسئلہ بہت خطرناک ہے. اس وجہ سے حضور صلی اللہ علیہ وسلم نے چپ رہنے کی بہت ترغیب فرمائی. ارشاد مبارک ہے جو آدمی چپ رہا وہ نجات پا گیا, جو آدمی چپ رہا وہ نجات پا گیا. جب بھی لوگوں کا مجمع ہو اور کوئی ایسا یعنی کوئی پروگرام یا کوئی چیز نہ ہو, جیسے کوئی حلقہ مجلس ہے اس میں ایک آدمی بول رہا ہے باقی سن رہے ہیں, تو الحمدللہ بیٹھ کر بات چیت ہو رہی ہے تو اس میں فائدے میں وہ آدمی ہے جو چپ بیٹھا ہے, یا یہ کہ کوئی ترغیب دے رہا ہے, کوئی بات سکھا رہا ہے, ورنہ ادھر ادھر کی باتوں میں اکثر کوئی نہ کوئی خرابی ہو جاتی ہے. اس وجہ سے مجلس سے اٹھتے وقت اس کا کفارہ ہے, پڑھنا چاہیے سبحان اللہ بحمدی سبحانک اللہم وبحمدی کا, وہ دعا پڑھنی چاہیے. عبداللہ بن مسعود رضی اللہ عنہ صفا و مروہ کی سعی کر رہے تھے, یعنی حج عمرے کے درمیان صفا و مروہ کی سعی کر رہے تھے, اپنی زبان کو فرماتے جا رہے تھے کہ اے زبان اچھی بات کہ نفع کمائے گی اور شر سے سکوت کر سلامت رہے گی اس سے پہلے کہ شرمندہ ہو. اپنی زبان کو کہہ, کسی نے پوچھا یہ جو کچھ آپ فرما رہے ہیں اپنی طرف سے فرما رہے ہیں یا آپ نے رسول صلی اللہ علیہ وسلم سے کچھ سنا ہے؟ انہوں نے فرمایا کہ میں نے حضور صلی اللہ علیہ وسلم سے سنا کہ آدمی کی خطاؤں کا اکثر حصہ اس کی زبان میں ہوتا ہے, آدمی کی غلطیاں گناہ اس کا اکثر حصہ اس کی زبان سے ہوتا ہے. عبداللہ بن عمر رضی اللہ عنہ حضور صلی اللہ علیہ وسلم کا ارشاد نقل کرتے ہیں جو آدمی اپنی زبان کو روکے رکھے اللہ تعالیٰ اس کی عیب کو چھپاتے ہیں, جو آدمی اپنے غصے پر قابو رکھے اللہ تعالیٰ اس کو عذاب سے محفوظ فرماتے ہیں, اور جو اللہ کی بارگاہ میں معذرت کرتا ہے یعنی معافی مانگتا ہے اللہ تعالیٰ اس کو قبول فرماتے ہیں. سلیمان علیہ السلام سے نقل کیا گیا کہ اگر بولنا چاندی ہے تو خاموشی سونا ہے, اگر بولنا سلور ہے تو خاموشی گولڈ ہے. لقمان حکیم اپنی دانائی کی وجہ سے دنیا میں مشہور ہیں. ایک حبشی غلام نہایت بدصورت تھے مگر اپنی حکمت کی باتوں کی وجہ سے پورے دنیا کے امام تھے. کسی نے ان سے پوچھا, ایک مرتبہ وہ بیٹھے تھے کہیں ان کا درس یا حلقہ چل رہا تھا, ایک آدمی آ گیا اور ان سے پوچھا, ارے تو فلاں شخص کا غلام نہیں ہے؟ انہوں نے فرمایا, بے شک ہوں. پھر اس نے پوچھا, ارے تو فلاں پہاڑ کے نیچے بکریاں نہ چراتا تھا؟ شیخ نے فرمایا, صحیح ہے. پھر اس نے کہا کہ یہ مرتبہ آپ کو اتنا مقام کس بات سے ملا؟ لقمان نے فرمایا کہ چار چیزوں سے, اللہ کا خوف, بات میں سچائی, امانت کا پورا پورا ادا کرنا اور بے فائدہ بات سے خاموشی. اللہ کا خوف, بات میں سچائی, امانت کا پورا پورا ادا کرنا اور بے فائدہ بات سے خاموشی. اس سے اللہ تعالیٰ نے لقمان حکیم کو لقمان حکیم بنا دیا. حالانکہ وہ ایک حبشی غلام تھے, ان کے پاس کوئی ایسی چیز نہیں تھی, بکریاں چراتے تھے, لیکن یہ خصوصیات کی وجہ سے اللہ نے ان کو کتنا بڑا مقام دیا. اللہ تعالیٰ ہمیں زبان کی حفاظت کی توفیق عطا فرمائے, اور جو وقت ہمیں ملا ہے اللہ تعالیٰ اس نیکیاں کمانے اور نیکیوں کے پہاڑ میں دوڑنے کی توفیق عطا فرمائے. آمین. ایک سبق دعا کے بارے میں پڑھا جائے گا, کیونکہ اصل اس حلقے کا مقصد ہے ہم سب کا تعلق اللہ تعالیٰ سے جڑ جائے, چلتے پھرتے ہمیں جتنی دعا کی توفیق ہو جائے تو فائدہ ہو جائے گا. دعا کے بارے میں ایک حدیثیں اور کچھ گزارشات بتائی جائیں گی. عبادہ بن صامت رضی اللہ عنہ سے روایت ہے, حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, زمین پر جو مسلمان بھی اللہ تعالیٰ سے کوئی ایسی دعا کرتا ہے جس میں کوئی گناہ یا قطع رحمی, کوئی رشتہ کاٹنے کی بات نہ ہو, تو اللہ تعالیٰ یا تو اس کو وہی عطا فرما دیتے ہیں جو اس نے مانگا ہے, یا کوئی تکلیف اس دعا کے بقدر اس سے ہٹا لیتے ہیں, یا اس کے لیے دعا کے برابر اجر کا ذخیرہ کر دیتے ہیں. ایک آدمی نے عرض کیا, جب یہ بات ہے کہ دعا ضرور قبول ہوتی ہے اور اس کے بدلے میں کچھ نہ کچھ ضرور ملتا ہے, تو ہم بہت زیادہ دعائیں کریں گے. حضور صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اللہ تعالیٰ بھی بہت زیادہ دینے والے ہیں. اگلی حدیث میں سلمان فارسی رضی اللہ عنہ کی روایت ہے, حضور صلی اللہ علیہ وسلم نے فرمایا, بلا شبہ اللہ کی ذات میں بہت زیادہ حیا کی صفت ہے, حیا کی صفت, وہ بغیر مانگے بہت زیادہ دینے والے ہیں. جب آدمی اللہ کے سامنے مانگنے کے لیے ہاتھ اٹھاتا ہے تو انہیں ان ہاتھوں کو خالی اور ناکام واپس کرنے سے حیا آتی ہے, اس لیے ضرور عطا فرماتے ہیں. ابو ہریرہ رضی اللہ عنہ کی روایت ہے, رسول صلی اللہ علیہ وسلم حدیث قدسی میں اللہ سبحانہ و تعالیٰ کا ارشاد نقل فرماتے ہیں کہ میں اپنے بندے کے ساتھ ویسا ہی معاملہ کرتا ہوں جیسا میرے ساتھ گمان رکھتا ہے, اور جس وقت وہ مجھ سے دعا کرتا ہے تو میں اس کے ساتھ ہوتا ہوں. دعا کے کتنے فائدے. اب اس میں ایک بات سمجھ لینی چاہیے جو بہت ہے کہ لوگ بعض دفعہ کہتے ہیں ہم دعا کرتے ہوئے آ رہے ہیں, مہینوں ہو گئے, سال ہر سال ہو گئے اور ہماری دعا جو ہے وہ اب تک پوری نہیں ہوئی. تو اس میں جو ہے یہ بات سمجھنے کی ہے کہ بعض نبیوں کی دعائیں بھی برسوں کے بعد قبول ہوں. آدم علیہ السلام سے خطا ہو گئی تو جنت سے زمین پر اتارے گئے, تو برسہا برس تک وہ اللہ سے دعا کرتے رہے, اپنی معافی مانگتے رہے, زمین میں چلتے رہے اور اللہ سے مانگتے رہے. ایک زمانہ گزر گیا, یعنی ایک بہت بڑا وقت کا عرصہ گزر گیا برسہا برس. موسیٰ علیہ السلام کا سب کو معلوم ہے فرعون کے ظلم میں جو ہے ان کی قوم کتنے سال سے مبتلا تھی. موسیٰ علیہ السلام تشریف لائے, انہوں نے دعا کی فرعون کے خلاف, اس دعا کو قبول ہونے میں بہت ایک زمانہ لگا, بہت زمانے کے بعد جا کے دعا قبول, محنت کرو, دین کی محنت کرو, محنت کرو, صبر کرو, بہت زمانے کے بعد جا کے وہ دعا قبول ہوئی. نبیوں کی بھی بعض دعائیں اس میں بہت وقت لگا. ایوب علیہ السلام سب کو معلوم ہے بہت دن بیمار رہے, برسہ برس بہت شدید بیمار رہے, اور اس میں اس کے بعد اللہ سبحانہ تعالیٰ نے صحت عطا کر. تو کبھی گھبرانا نہیں چاہیے, اللہ سے دعا کرتے رہو, اللہ سے دعا کرتے رہو. اب اس میں ایک اور جو ہے وہ یعقوب علیہ السلام, یہ سب نبیوں کے قصے ہیں جو بتائے جاتے ہیں. یعقوب علیہ السلام اور یوسف علیہ السلام کا قصہ سب کو معلوم ہے, یوسف علیہ السلام بچھڑ گئے اور ایک بہت زمانے تک نہیں رہے اپنے باپ کے پاس, اور یعقوب علیہ السلام دعا کرتے کرتے کرتے, یعنی بعض روایت میں ہے کہ 23 برس گزر گئے اس کے بعد جا کے دعا, उसमें अल्लाह की कुदरत और हिकमत देखिए कि जब कुएं में यूसुफ अलैहिस्सलाम थे उसी कस्बे उसी इलाके में, तो याकूब अलैहिस्सलाम को पता नहीं चला कि यहीं पर हैं, जाकर निकाल लेते। लेकिन जब दूसरी जगह चले गए, वहाँ से अपनी कमीज भेजी और काफिला चला, तो उस इतनी दूर से याकूब अलैहिस्सलाम को खुशबू आ गई कि मुझे यूसुफ अलैहिस्सलाम की खुशबू आ रही। इससे पता चला कि मौजज़ा जो है नबी जो है उनके पास जो आता है वो अल्लाह सुबहान तआला के करने से होता है। मौजज़ा जो दिया जाता है अल्लाह सुबहान तआला के देने से होता है। तो भाई मांगते रहें, हमारा काम है मांगते रहें, मांगते रहें। अल्लाह ताला बहुत मेहरबान है, हमारे फ़ायदे को हमारे हमसे ज़्यादा जानते हैं। इसके दो किस्से ये नबियों के में से बताए जाते हैं जो इंशाल्लाह फ़ायदा होगा। कुरान करीम में दो पैगंबरों का जिक्र आया, ज़करिया अलैहिस्सलाम और इब्राहीम अलैहिस्सलाम। इन दोनों पैगंबरों को बुढ़ापे में औलाद दी गई। सूरह मरियम में ये किस्सा है, शुरू में ही उसका तर्जुमा पढ़ेंगे मफहूम आयत का, कि ये तज़किरा है आपकी परवरदिगार के मेहरबानी फरमाने का अपने मकबूल बंदे ज़करिया अलैहिस्सलाम के हाल पर, कि उन्होंने अपने परवरदिगार को पोशीदा तौर से पुकारा, अकेले में पुकारा, जिसमें अर्ज़ किया कि ऐ मेरे रब, मेरी हड्डियाँ कमज़ोर हो गई, इतना बूढ़ा हो गया कि मेरी हड्डियाँ कमज़ोर हो गई, मेरे सर के बालों की सफ़ेदी फैल पड़ी। यानी ये आयतों का मफहूम है, सूरह मरियम के शुरू की आयतें पढ़िए, उनकी तफसीर देखिए। बालों की सफ़ेदी फैल पड़ी, तमाम बाल सफ़ेद हो गए, हालत का तकाजा है कि मैं इस हालत में औलाद की दरख्वास्त ना करूं, मगर चूंकि आपकी कुदरत बड़ी कामिल है और मैं आपसे कोई चीज़ मांगने में नाकाम नहीं रहा। इतना यकीन पैगंबर को कि आपसे मांगने में मैं नाकाम नहीं रहा, और हाल यह है कि हमारी यानी बीवी भी बांझ है और उनकी औलाद नहीं हुई, इस सूरत में आप मुझको ख़ास अपने पास से एक वारिस अता की। ज़करिया अलैहिस्सलाम ने पूरी दुआ की, तो फिर क्या हुआ, नमाज़ पढ़ रहे थे, फरिश्तों ने बशारत दी उनको कि या ज़करिया आपके यहाँ एक लड़का होगा। उनको अल्लाह का पैगाम पहुँचाया कि ज़करिया हम तुमको एक फ़र्जंद की खुशखबरी देते हैं जिसका नाम यहिया होगा। तो ये सूरह आले इमरान में भी जिक्र है और सूरह मरियम में भी जिक्र है। अल्लाह ताला ने ज़करिया अलैहिस्सलाम को बुढ़ापे में एक बेटा दिया। इससे मालूम हुआ कि ज़करिया अलैहिस्सलाम का अकीदा था कि औलाद का देना अल्लाह के हाथ में है, वो जब चाहे अता। दूसरा वाकया इब्राहिम अलैहिस्सलाम का है। इब्राहिम अलैहिस्सलाम की दो बीवियाँ थीं, सारा और हाजरा, हज़रत सारा, हज़रत हाजरा। जब हज़रत हाजरा के यहाँ इस्माइल अलैहिस्सलाम पैदा हुए तो हज़रत सारा उनको औलाद की तमन्ना बढ़ गई, तो इब्राहिम अलैहिस्सलाम के पास फरिश्ते फर्जंद की खुशखबरी देने आए, बड़ी उम्र को पहुँच गए। मुफस्सरीन लिखते हैं कि जब यह वाकया पेश आया, ये कुरान शरीफ में इसका जिक्र है एक से ज़्यादा जगह पर, कि जब ये खुशखबरी दी गई तो हज़रत सारा की उम्र 99 साल की थी और इब्राहिम अलैहिस्सलाम की उम्र 100 बरस की थी। इब्राहिम अलैहिस्सलाम की उम्र 100 बरस की थी। तो उसमें कुरान शरीफ में जिक्र है सूरह हूद में कि इब्राहिम अलैहिस्सलाम की बीवी हज़रत सारा कहीं खड़ी सुन रही थी, बस औलाद की खबर सुनकर खुशी से हंसी, तो हमने यानी हमारे फरिश्तों ने उनको दोबारा बशारत दी इसहाक़ अलैहिस्सलाम के पैदा होने की और इसहाक़ के बाद याकूब अलैहिस्सलाम के पैदा होने की। यानी जब फरिश्तों से बशारत आई तो उन्होंने कहा कि तुम्हारे यहाँ एक लड़का होगा इसहाक़, और वो भी बड़ा होगा, उसकी शादी होगी, फिर उसका भी एक लड़का होगा याकूब अलैहिस्सलाम। और फिर मालूम है सबको कि उसमें कितने दर्जनों दर्जनों और सैकड़ों अम्बिया उस ख़ानदान में उनकी औलाद में से पैदा हुए। तो अल्लाह के यहाँ देने में कमी नहीं, अल्लाह सुब्हान तआला देते, अल्लाह ताला हकीम है, अल्लाह ताला हमारे फ़ायदे को हमसे ज़्यादा जानते हैं, अल्लाह का हर फैसला बरहक है। बाज़ मरतबा ये मुफ्ती साहब फरमा रहे थे कि अल्लाह को किसी बंदे या बंदी का मांगना बहुत पसंद होता है कि और मांगो और मांगो और मांगो, अल्लाह को यानी उसी पर सवाब दे रहे हैं, और फिर किसी वक्त दुआ कबूल भी फरमाते हैं। तो शेख फरमाते हैं कि दुआ की तौफीक हो जाना एक तरह से दुआ कबूल होने ही के मानी में है। यानी आपको दुआ की तौफीक हो गई, समझें कि खैर का दरवाज़ा खुल गया। नतीजा क्या होगा, कब मिलेगा, वहाँ मिलेगा, यहाँ मिलेगा, क्या शक्ल होगी, कुछ ना कुछ होगा, लेकिन दुआ की तौफीक होना ऐसा ही है जैसे दुआ कबूल हो। अल्लाह ताला हमें ज़्यादा से ज़्यादा जो है दुआ करने की तौफीक अता फरमाए, हर एक छोटी बड़ी चीज़ को अल्लाह से मांगने की तौफीक अता फरमाए। बावजू रहने के फ़ायदे, ये एक हदीस शरीफ है, मारुफुल हदीस मशहूर किताब है, उसमें मौलाना मंजूर नुमानी साहब ने ये हदीस शरीफ लाए हैं। ये तबरानी एक हदीस की किताब है, अबू हुरैरा रदी अल्लाह अन्हु से उसकी रवायत नकल की कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ऐ अबू हुरैरा, जब तुम वजू करो तो बिस्मिल्लाह वल्हम्दुलिल्लाह कह लिया करो। जब तुम वजू करो वजू के शुरू में बिस्मिल्लाह वल्हम्दुलिल्लाह अल्लाह के नाम लिया करो। उसका असर ये होगा कि जब तक तुम्हारा वजू बाकी रहेगा उस वक्त तक तुम्हारे महाफिज फरिश्ते यानी किरामन कातिबीन तुम्हारे लिए बराबर नेकियां लिखते रहेंगे। यानी वजू करना खुद एक इबादत है, अभी और कुछ पढ़ा नहीं पढ़ा, सिर्फ वजू की हालत में रहे तो फरिश्ते नेकियां लिख रहे हैं। यानी इतनी अच्छी इबादत और कहां मिलेगी, कुछ इसमें खर्च नहीं होता। वजू करे आदमी, वजू की हालत में रहे, वजू टूट गया जाकर एक और वजू कर ले, उसमें फरिश्ते नेकियां लिखते रहेंगे और रिस्क में बरकत होगी और बहुत पाकीजगी और तहारत हासिल होगी। नमाज की अहमियत के बारे में कुछ बातें अर्ज की जाएंगी। एक बुजुर्ग थे सईद इब्न मुसैयब रहमतुल्लाह अलैह, फरमाते थे कि मेरी जिंदगी के 40 साल ऐसे गुजरे हैं कि अजान बाद में होती और मैं पहले से मस्जिद में मौजूद होता। बुजुर्ग फरमाते हैं इतना एहतमाम कि 40 साल ऐसे गुजरे कि अजान बाद में होती और मैं पहले से मस्जिद में मौजूद होता। नमाज में पहुंचना, तकबीर औला होना, ये तो बात की बात है, अजान से पहले मस्जिद में जाकर बैठ गए। तो शेख फरमाते हैं, शेख अब्दुल सत्तार साहब का मजमून है, फरमाते हैं कि अरे उनके भी बच्चे होते थे, जिंदगी की मसरूफियात उनकी भी होती थी, लेकिन उनको इस कौल का यकीन था। ये एक हदीस शरीफ का मफहूम है जिसमें हदीस कुदसी है कि अल्लाह ताला फरमाते हैं कि ऐ आदम के बेटे, मेरी इबादत के लिए फारिग हो जा, मैं तेरे सीने को अगिना से भर दूंगा, यानी कंटेंटमेंट, अल्लाह का इत्मीनान मैं अता करूंगा और तेरे फकर के सारे दरवाजे बंद कर दूंगा। और इसका अगला हिस्सा है कि अगर तुमने अपने आप को अल्लाह की इबादत के लिए फारिग नहीं किया तो मैं तुम्हारी जिंदगी को मशगूलियत से भर दूंगा और तुम्हारा फकर भी बंद नहीं करूंगा। देने वाले कौन है? अल्लाह ताला। आज मुसलमान कोई कहता है नमाज का वक्त नहीं मिला, तो शेख फरमाते हैं कि भाई आप पैदा किस लिए हुए थे? तो सईद इब्न मुसैयब रहमतुल्लाह अलैह फरमाते हैं कि जिंदगी के 40 साल ऐसे नसीब फरमा दिए कि अजान बाद में होती, मस्जिद में पहले से बैठा होता। शेख फरमाते हैं कि घरों में माएँ और बहनें भी ये तमाम कर सकती हैं कि अजान से पहले नमाज की तैयारी मुकम्मल हो, अजान से पहले मुसल्ले पर पहुंच गए। हिंदुस्तान में बहुत बड़े बुजुर्ग गुजरे हैं, शेखुल हिंद रहमतुल्लाह अलैह, एक मरतबा उनके दारुल उलूम के अंदर सालाना जलसा था। हजरत वजू फरमाकर नमाज के लिए मस्जिद की तरफ तशरीफ लाने लगे तो लोगों ने पहचान लिया और मुसाफा करने यानी मुलाकात सलाम दुआ करने की ढेर हो गई। जैसे बड़े बुजुर्ग कोई आते हैं तो लोग पूरी कतार बना के पूरी सड़क लंबी जो है दोनों तरफ जमा हो जाते हैं, बस सब ये कह रहे हैं हमसे हाथ मिला ले, नमाज को जा रहे हैं हाथ मिला ले। हाथ मिलाते 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 वो जब नमाज की सफ तक पहुंचने थे तो नमाज शुरू हो गई और आप पहली रिकत में शामिल हुए। नमाज से फारिग होकर खामोशी से यानी अफसोस करते हुए किसी कोने में बैठ गए, अफसोस और गम से बैठ गए। तो लोगों ने पूछा कि हजरत आप क्यों गमगीन बैठे हैं? तो फरमाने लगे कि आज 23 साल के बाद तकबीर उला रह गई है, 23 साल के बाद तकबीर उला रह गई है। ये फरमा रहे हैं कि ये उस जमाने की, सहाबा के जमाने की बात नहीं है बल्कि इस जमाने की, हिंदुस्तान की बात है कि भाई जिनको जो है तौफीक हो और जिनको शौक हो तो अल्लाह ताला उनको ऐसे ऐसे दर्जात अता फरमाते हैं। मस्जिद में सिर्फ जाकर बैठ जाना ही उसमें जो है सवाब है, फरिश्ते जो है वो आप पे रहमत भेजते रहते हैं और वो एक जो है दुआ का मौका है, दुआ कबूल होती है नमाज से पहले। शेख के एक बयान में एक मरतबा है कि अमीर माविया रदी अल्लाह अन्हु की एक रात तहज्जुद की नमाज छूट गई, यानी हम यहाँ फजर की नमाज की बात नहीं कर रहे या जमात की, उनकी एक रात तहज्जुद में नहीं उठ सके तो हजरत पूरा दिन रोते रहे, निहायत ही गमगीन अफसोस परेशान कि इतना बड़ा मुझसे वाकया हो गया, मैं तहज्जुद को नहीं उठ पाया। अगले दिन जब रात का वो वक्त आया, वही तहज्जुद का वक्त, तो क्या देखते हैं कि एक आदमी आया और उनको उठा रहा है, हजरत उठिए। उन्होंने कहा भाई क्या बात है, नहीं उठिए उठिए तहज्जुद पढ़िए। उन्होंने कहा भाई तुम कौन हो? उसने कहा मैं शैतान हूँ, आप उठिए तहज्जुद पढ़िए। भाई तुम्हारा काम जो है वो तो लोगों को नमाज से रोकना है और मुझे क्यों आके उठा रहे हो तहज्जुद के लिए? कहने लगा बात यह है कि आप कल तहज्जुद नहीं पढ़ पाए तो आप इतना रोए इतना रोए इतना रोए और आपका रोना सच्चा था कि अल्लाह ताला ने आपको तहज्जुद पढ़ने से ज्यादा सवाब दे दिया, तो मैं शैतान हूँ, मेरा काम है लोगों को कम सवाब दिलवाना, आप जरूर आज उठिए तहज्जुद पढ़िए, क्योंकि आप नहीं उठ पाएंगे तो आपको फिर उससे ज्यादा कुछ आपको कहीं मिल ना जाए, आप तहज्जुद ही पढ़िए। तो ये जो है ये किस्सा है, उसमें यह है कि इतना एहतमाम लोग किया करते थे, और बात असल में दर्द दिल की है कि नमाज छूट गई या तकबीर उला या जमात, तो इतना आदमी यानी इसको गमगीन हो, इतना जो है जैसे कि कोई घर वार सब लूट गया हो, जब ये शौक पैदा हो जाएगा तो फिर नमाज में पहुंचना आसान हो जाएगा, सारा जो है वो ये दर्द दिल की बात है। शाह वलीउल्लाह देहलवी रहमतुल्लाह अलैह बहुत बड़े बुजुर्ग हिंदुस्तान में गुजरे, उन्होंने लिखा कि नमाज के असल अनासिर तीन है, दिल अल्लाह की बे इंतहा अजमत और जलाल के ध्यान में हो। ये बात कहाँ से आएगी, ये आएगी तस्किया नफ्स, एहसान, बुजुर्गों की खिदमत में रहना, अल्लाह की बड़ाई को सोचना, दिल अल्लाह की बे इंतहा अजमत और जलाल के ध्यान में हो, और दुआ अस्कार जो पढ़ते हैं, जबान बेहतरीन अल्फाज में अल्लाह की बड़ाई और बंदे की आजजी बयान करे, यानी हम नमाज की चीज़ों को सीखें, याद करें, तलफ़ ठीक करें, तजवीद ठीक करें, जो बात कह रहे हैं उसका मतलब समझें, बेहतरीन तरीके से उसको अदा करें, ये हुई एक बात। और तीसरी चीज़ है बाकी आज़ा यानी सर से पांव तक सहारा बदन अल्लाह की अजमत और बंदे की आजजी की शहादत दे, तो इसमें खुशू और खुजू आएगा कि नमाज में इधर उधर हरकत ना हो, इधर उधर देखे नहीं, हाथ करना चलाए, और जो है नमाज में यानी खुजलाना या सर हिलाना इस किस्म की चीज़ ना, बल्कि पूरा वक्त पूरी तवज्जो अल्लाह के दरबार में। तो ये तीन चीज़ें आमतौर से दूसरी चीज़ पे तवज्जो दी जाती है कि नमाज सिखा दी, नमाज बोल लो, लेकिन इन बाकी दो चीज़ों पे कि दिल भी अल्लाह की तरफ मुतवज्जो हो और बाकी सारे आज़ा, तो जैसे आता है कि भाई दो रिकत पढ़ ली इतने तवज्जो से तो सारे गुनाह माफ़ हो गए, कितनी कितनी बशारतें हैं। तो नमाज की हकीकत जिस बंदे या बंदी को हासिल हो जाए, उसकी रूह पर नमाज की कैफियत का गलबा हो जाए, तो बंदा या बंदी नूर इलाही की मौजों में डूब के गुनाहों से ऐसा पाक साफ हो जाता है जैसे कोई मैली कुचैली चीज़ दरिया की मौजों में पड़कर साफ हो जाती है। दिल के ध्यान और सच्ची नीयत के साथ नमाज गफलत और बुरे ख्यालात वसवसों को दूर करने की बेहतरीन दवा है। वसवसे आते हैं, नमाज को बेहतरीन तरीके से पढ़िए, वसवसे भी दूर हो जाएंगे। अल्लाह ताला हमें नमाज को बेहतरीन तरीके से पढ़ने की तौफीक अता फरमाए। इब्राहिम अलैहिस्सलाम तशरीफ लाए हुजूर सल्लल्लाहु अलैहि वसल्लम के पास और फरमाया कि ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप जितना इस दुनिया में रहना चाहते हैं रहिए, एक न एक दिन आपको यहाँ से जाना है, और जो अमल आप करना चाहते हैं कर लीजिए, उसका बदला आपको मिलेगा, और जिससे मोहब्बत करना चाहते हैं कर लीजिए, मगर एक न एक दिन आपको उससे जुदा होना है। फरमाया कि जान लीजिए कि मोमिन का शर्फ यानी उसकी इज्जत रात का उठना है, और उसकी इज्जत इस्तिग़ना में है यानी लोगों से कुछ ना मांगना। अल्लाह ताला हमें नमाज की हकीकत अता फरमाए। ये किताब है सुन्नतों की, अलैकुम बिसुन्नती, मुफ्ती अब्दुल हकीम साहब। इसमें सीरत पाक का एक मजमून है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम की आदतें और उनकी खासियत, ताकि हमारे अंदर भी ये खासियतें आ जाएं, ये इसलिए पढ़ी जाती है। यानी सुन्नत जो है हर तरह की है, तो आदतों की भी सुन्नत, ख्यालात की, हमारे जो है अफकार, हम किस तरह से सोचते हैं, हम किस तरह अमल करते हैं। सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम बहुत सखी थे, किसी सवाल करने वाले को नहीं कभी ना कहा, किसी को मना नहीं करते, जो कोई चीज़ हुई फौरन दे दी, वरना नरमी से समझा दिया कि दूसरे वक्त आएगा तो ले जाना। आप सल्लल्लाहु अलैहि वसल्लम बात के बहुत सच्चे थे, सब बातों में आसानी सहूलत इख्तियार फरमाते, अपने उठने बैठने वालों सब का ख्याल रखते, घर वालों का बहुत ख्याल रखते, किसी को अपने से तकलीफ ना पहुंचे। जब रात को बाहर जाना होता तो आहिस्ते से उठते, आहिस्ता से जूता पहनते, आहिस्ता से दरवाज़ा खोलते, आहिस्ते से बाहर जाते। इसी तरह घर में तशरीफ लाते तो आहिस्ते से आते कि सोने वालों को तकलीफ ना हो, किसी की नींद ख़राब ना हो जाए। चलते तो नीची निगाह ज़मीन की तरफ रखते, मजमे के साथ चलते तो सबसे पीछे होते, कोई सामने से आता तो सलाम सबसे पहले हुजूर सल्लल्लाहु अलैहि वसल्लम का। आजिज़ाना सूरत से बैठते, गरीब मिस्कीनों की तरह बैठ कर खाना खाते, कभी पेट भर कर खाना नहीं खाया, तकल्लुफ़ की तश्तरियों में खाना नहीं खाया, हर वक्त अल्लाह के खौफ से गमगीन रहते, अक्सर औकात खामोश रहते, बिला जरूरत बात ना फरमाते, जब बोलते तो इतना साफ कि सुनने वाला खूब समझ ले। बात में, काम में, बर्ताव में सख्ती ना फरमाते, नरमी को पसंद फरमाते। किसी की बात ना काटते, अलबत्ता अगर शरीयत के खिलाफ बात होती तो उसको रोक देते या वहां से खुद उठकर चले जाते। अल्लाह की हर नेमत को बहुत बड़ा ख्याल फरमाते। खाने की चीज में आयब ना निकालते, अगर दिल चाहता खा लेते वरना छोड़ देते। किसी काम के बिगड़ जाने पर, मसलन किसी ने कोई चीज तोड़ दी, तो आप सल्लल्लाहु अलैहि वसल्लम को गुस्सा ना आता था, कभी अपने जाती मामले में गुस्सा नहीं किया। हाँ, किसी से नाराज होते तो चेहरा मोड़ लेते, मगर जबान से सख्त सुस्त नहीं कहते। निहायत शर्मीले थे, जोर से खिलखिलाकर ना हंसते बल्कि तबस्सुम फरमाते। सब में मिले जुले रहते, मजाक में भी सच्ची बात कहते। नमाज नफिल में इतना लंबा क़याम फरमाते कि कदम मुबारक में वरम आ जाते। कुरान शरीफ की तलावत फरमाते तो सीना मुबारक में ऐसी आवाज़ आती जैसे कोई हांडी खोलने की आवाज़ आती है। ये खौफ खुदा की वजह से ऐसी हालत होती है। कोई गरीब आता या कोई बुढ़िया आपसे बात करना चाहती तो सड़क के किनारे पर सुनने के लिए खड़े हो जाते या बैठ जाते। कोई बीमार होता तो बीमार पुरसी फरमाते। किसी का जनाजा होता तो शरीक हो जाते। कोई भी आदमी दावत करता कबूल फरमा लेते, जौ की रोटी या बदमजा चर्बी ही खिलाता तो दावत से उजुर ना फरमाते। जबान से बेकार बात ना निकालते, सब की दिलजोई फरमाते। ऐसा बर्ताव ना करते जिससे कोई घबरा जाए। जालिमों शरीरों से बचाव करते, मगर सब के साथ खुश अखलाकी से पेश आते। हर काम को इंतजाम के साथ करते, बैठते उठते अल्लाह को याद करते। किसी महफिल में तशरीफ ले जाते तो जहां जगह मिलती बैठ जाते। भाई, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का हर अमल जो है वो हमारे लिए नमूना है, और एक एक सुन्नत को जो जिंदा करेगा तो उसको जो है 100 शहीदों का सवाब मिलेगा। एक एक सुन्नत को जिंदा किया, 100 शहीदों का सवाब। अल्लाह ताला हमें सुन्नत को जिंदा करने की तौफीक अता फरमाए। ये मज़मून है हज़रत शेख मुफ्ती तकी उस्मानी साहब रहमत बरकातहुम का, ये सब्र के बारे में है। ये बात समझ में आ जाए तो बहुत सारे झगड़े, मसले, मुश्किलात आदमी को आसान हो जाए। हजरत फरमाते हैं, इस दुनियावी जिंदगी में हर आदमी को किसी न किसी शक्ल में तकलीफ और गम से साबका जरूर पेश आना है। अगर वो बेसब्री का मुजाहरा करे, हर वक्त अपने गम का दुखड़ा रोता रहे, तकदीर का गिला शिकवा करे, तब भी उसे गम से बिल्कुल निजात नहीं मिल सकती। लेकिन उस सूरत में एक तो हमेशा हमेशा तकलीफ का शिकार रहेगा, दूसरे इस बेसब्री का नुकसान ये होगा कि जो तकलीफ अजर सवाब का जरिया बन सकती थी उनका अजर भी नहीं मिलेगा। यानी तकलीफ तो आनी ही है, अब दो सूरतें हैं, उस पर सब्र कर ले या सब्र ना कर ले। उसके बरक्स एक इंसान है जो तकलीफ और सदमे के मौके पर सोचता है कि चंद रोज़ा दुनिया की तकलीफ है, और दुनिया की तकलीफ से किसी को भी मुकम्मल छुटकारा नहीं मिल सकता, और अल्लाह का कोई फैसला हिकमत से खाली नहीं होता, खा उसकी हिकमत हमारी समझ में आए या ना आए। लिहाजा मुझे अल्लाह के फैसले का शिकवा करने के बजाय उसकी हक्कानियत पर ईमान रखना चाहिए। अगरचा वाकई से मुझे तकलीफ पहुंची, उसकी वजह से दिल में तकलीफ पहुंची, लेकिन मुझे अल्लाह के फैसले से कोई शिकायत नहीं है, क्योंकि वही जानते हैं कि मेरी बेहतरी किस चीज़ में है। शेख फरमाते हैं कि इस आदमी की इस सोच का नाम सब्र है। सब्र इस सोच को कहते हैं, दिल में जो अच्छी बात सोची। फ़ायदा यह है कि इंसान को तसल्ली होती है, बेचैनी में कमी होती है, दिल में करार होता है, और दूसरा फ़ायदा यह है कि उसको बेहिसाब अजर मिलता है। एक तो इबादतें हैं, जबान से जिक्र तिलावत की, और एक सब्र की है कि इसमें कुछ करना नहीं पड़ता, बस एक दिल की सोच पर सवाब मिल रहा है। इन्नमा युवफ़्क़ाबिरून अजरहुम बिग़ैर हिसाब, कि बेशक सब्र करने वालों को उनका सवाब बेहिसाब दिया जाएगा। तो फरमाते हैं कि तकलीफ के मौके पर बेख्तियार रोना आ जाए तो भी ये बेसब्री नहीं है। बेसब्री ये है कि अल्लाह के फैसले पर एतराज़ और शिकवे शिकायत शुरू कर दे। आँख से आंसू बह रहे हैं, ये भी ठीक है, तबीयत परेशान है, रोना आ रहा है, ये भी ठीक है, लेकिन अल्लाह ताला की तकदीर का शिकवा करने के बजाय अल्लाह की हिकमत पर ईमान रखे तो इसका नाम सब्र है, और उस पर अल्लाह की तरफ से बेहिसाब अजर का वादा है। और ज़बान से इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन भी पढ़ना चाहिए। तो ये एक ऐसी इबादत है कि हर वक्त का सवाब है, चलते फिरते खामोश रहने में सवाब है। एक वाक़या पढ़ा जाएगा हज़रत हाजरा अलैहिस्सलाम का, जो इब्राहिम अलैहिस्सलाम हज़रत हाजरा और इस्माइल अलैहिस्सलाम को एक मक्का शरीफ के वादी में उस वक्त अल्लाह के हुक्म से पहुंचा कर चले गए, जहां पर कोई दाना पानी कुछ नहीं था। वहां पर सिर्फ खुश्क पहाड़, उनमें कोई कहीं दूर दूर तक कोई सब्जा नहीं, दूर दूर तक कोई पानी के आसार नहीं। यानी वहां पर बैतुल्ला अभी बैतुल्ला होगा, फिर लोग आएंगे लाखों लाख। लेकिन शुरू कैसे हुआ कि इब्राहिम अलैहिस्सलाम को हुक्म हुआ कि आप अपनी फैमिली को, हाजरा अलैहिस्सलाम उनको और इस्माइल अलैहिस्सलाम को वहां पे छोड़ आए। तो उन्होंने उनको छोड़कर वापस तशरीफ ले गए, उनको बताया नहीं। हाजरा अलैहिस्सलाम पूछती हैं कि हमें कहाँ छोड़कर जा रहे हैं, तो इब्राहिम अलैहिस्सलाम खामोश है, बोलते नहीं। दोबारा पूछा कहाँ छोड़कर जा रहे हैं, फिर खामोश। तीसरी बार पूछा कि अच्छा ये बता दीजिए कि अल्लाह के हुक्म से छोड़कर जा रहे हैं या अपनी मर्जी से, तो इब्राहिम अलैहिस्सलाम ने बता दिया कि अल्लाह के हुक्म से छोड़कर। तो अब देखिए यहाँ से जो बात सीखने की है कि हाजरा अलैहिस्सलाम उनका जवाब था, फरमाती हैं कि अल्लाह ने हमें यहाँ बैठाया है तो हमें ज़ाया नहीं करेंगे, अल्लाह ताला हमें ज़ाया नहीं करेंगे, आप इत्मीनान से जाएं, अब हमें किसी की ज़रूरत। तो अब शेख जो है मुफ्ती रशीद अहमद साहब का मजमून है, फरमाते हैं कि आज का मुसलमान ये सोचे कि फ़लाँ ज़रिया माश अल्लाह ने हराम कर दिया या फ़लाँ माल अल्लाह ने हराम कर दिया, तो जो जो चीज़ें अल्लाह ने हराम कर दी उससे निकाल कर बंदों को बैठा दिया है, तो बंदा ऐसा नालायक है कि फिर भी डर रहा है कि मुझे रिस्क कहाँ से मिलेगा। फरमा रहे हैं कितनी नालायकी की बात है। देखिए कि हाजरा अलैहिस्सलाम ऐसी जगह पर हैं कि जहाँ ना पानी है, ना इंसान, ना साया है, ना खाना है, ना दाना है, छोटा सा बच्चा साथ में है, बज़ाहिर कोई सबब मौजूद नहीं, लेकिन जब उनको कहा गया कि अल्लाह का हुक्म है, अल्लाह ने बैठाया है, तो सारे गम भूल गई, सारे गम भूल गई, सारे खौफ और खतरात दूर हो गए, इत्मीनान से बैठ गई। तो इस तरह जो है ये मुसलमान को भी चाहिए कि अल्लाह पर तवक्कुल और एतमाद बहाल रखे कि अल्लाह देंगे, अल्लाह खिलाएंगे। तो अल्लाह ताला ने कैसे उनकी परवरिश फरमाई कि जमजम का कुआं जाहिर हो गया उसकी, यानी सबको मालूम है लेकिन फायदे के लिए मजमून पढ़ लें। इस्माइल अलैहिस्सलाम जहाँ पर थे करीब में पानी निकल आया, और इतना पानी कि किसी सूरत में ख़त्म नहीं हो सकता। हदीस शरीफ में अल्फाज हैं कि पानी निकला तो बहने लगा, उनको ख्याल हुआ कि कहीं बहकर ज़ाया ना हो जाए, उसको जमा करना चाहिए, तो हाथों से मुंडेर बांधना शुरू की और कहा भी कि जमजम ठहर जा ठहर जा, ये उन्होंने कहा। तो वो कुआं बन गया, वहीं ठहर गया। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि अगर वो पानी को ना ठहराती और ठहर जा ना कहती तो ये नहर जारी हो जाती। और इतना पानी हुआ, देखिए उमर रजी अल्लाह के ज़माने में एक मरतबा कोई आदमी उस कुएं में गिरकर मर गया, तो फरमाया उन्होंने कि कुएं को पाक करने के लिए सारा पानी निकाल दो। तो पानी निकालना शुरू किया, सारी कोशिशें कर ली मगर पानी ख़त्म नहीं हो रहा। कोशिश भी हुकूमत की, जो भी असबाब थे सब कर लिए मगर पानी ख़त्म नहीं हो रहा। आखिर कुएं की तह में गोता लगाने वालों को फरमाया कि तहकीक करो क्या मामला है। उन्होंने कहा ये ख़त्म नहीं हो सकता, जितना निकाला जा रहा है उससे ज़्यादा और आ रहा है। फरमाया कि अच्छा छोड़ो, पाक हो गया, ये कुआँ थोड़ा ही है, दरिया मालूम हो रहा है। आप देखिए कि 10 लाख 20 लाख आदमी हज को जाते हैं, उसके उससे ज़्यादा उम्रे को जाते हैं, और हर आदमी गैलन भर भर के ला रहा है, और मस्जिद उसमें काबा शरीफ की मस्जिद में 10 लाख आदमी नमाज पढ़ते हैं, कितने जो है पानी के कूजे हर वक्त लोग रोज़ाना पीते हैं, रोज़ाना पीते हैं, और कितने भर कर ले जाते हैं, आज तक वो पानी ख़त्म नहीं, आज तक पानी ख़त्म नहीं हुआ। तो गौर कीजिए कि पानी अल्लाह को पिलाना था दो आदमियों को, एक माँ और एक बच्चा, उनके लिए पानी पिलाना, लेकिन दिया इतना कि क़यामत तक लोग सैराब होते रहे। इब्राहिम अलैहिस्सलाम ने उनको छोड़कर दुआ की कि या अल्लाह इनको फल खाने को दीजिए, फ्रूट, कोई आदमी देखे कोई वहाँ पर ना सब्ज़ा है ना पानी है, लेकिन उस दुआ की बरकत से हज़ार हज़ार साल गुजर गए, सारी दुनिया के फल फ्रूट मक्का मुकर्रमा की तरफ जाते। आपको यहाँ के जो है यहाँ के सेब और यहाँ के अंगूर वहाँ बराबर में मिल जाएंगे, ऐसे यानी लेबल लगा हुआ होता है कि ये वाशिंगटन से, तो ये जो है पूरी दुनिया के फ्रूट वहाँ जाते हैं। यानी वहाँ एक निज़ाम है, 5 वक्त लोग मस्जिद को जाते हैं, उसका जो बीच का टाइम है पूरी दुनिया के ट्रक वहाँ भर भर के जो है सामान और चीज़ें ला के लोड करते रहते हैं। ये दो सीन है अगर आप ऊपर से देखेंगे, लोग मस्जिद को जा रहे हैं और फिर सारी दुनिया का सामान वहां पे पहुंच रहा है। तो वही अल्लाह ताला, और फिर उन्होंने हज की आवाज लगाई तो कैसे जो है अल्लाह ने उनकी आवाज पहुंचाई, तो अल्लाह ताला करने वाले हैं। तो बात यह है कि दीन का कोई हुक्म आ जाए, कोई चीज आ जाए, तो कितना ही मुश्किल मालूम हो रहा है, कितना ही हमारे अकल के खिलाफ मालूम हो रहा है, कितना ही जमाने के लोग कुछ और कह रहे हैं, लेकिन चूंकि अल्लाह का हुक्म है, अगर हम उस पर अमल कर लें तो हमें सारे अल्लाह ताला बरकतों के खजाने खोल देंगे। इतनी सी बात समझ में आ जाए, आदमी का दिल पलट जाएगा, उसकी इसलाह हो जाएगी। तो ये वाकयात इसलिए पढ़े जाते हैं, अल्लाह ताला हमें अमल की तौफीक अता फरमाए। एक जो है मजमून छोटा सा इकराम मुस्लिम का पढ़ा जाता है कि हम हर मुसलमान की खैरख्वाही करें और हर एक के बारे में अच्छी बात सोचें। हज़रत मौलाना इलियास रहमतुल्लाह अलैह की जो है दावत तबलीग का काम इतना ज़्यादा दुनिया में अल्लाह ताला ने उनसे लिया। हज़रत का एक मलफूज है, हज़रत फरमाते हैं कि कोई मुसलमान ऐसा नहीं जो कुछ खूबियों और कुछ खराबियों से खाली हो। हर शख्स में कुछ खूबियाँ कुछ खराबियाँ होती हैं। अगर खराबियों के साथ नज़रअंदाजी और सतर का उस पर पर्दा डाल दिया जाए और खूबियों की पसंदीदगी और इकराम का हम मुसलमानों में रवाज हो जाए तो बहुत से फितने और बहुत सी खराबियां दुनिया से उठ जाएं और हजारों खूबियों की बुनियाद पड़ जाए, मगर दस्तूर उसके खिलाफ है। हजरत आगे फरमाते हैं कि अपने नफ्स को, ये कौन फरमा रहे हैं, मौलाना इलियास रहमतुल्लाह अलैह फरमा रहे हैं, ये हम सब के लिए सीखने की बात है। अपने नफ्स को तजुर्बे से ऐसा गंदा नाकिस खुदगर्ज हर काम को बिगाड़ देने वाला दिल से यकीन करे कि अल्लाह की अल्ताफ़ खुदाबंदी यानी अल्लाह की नेमतों का किस्सा तो कुछ और है, मौत तक ठीक होता नज़र नहीं आता, यानी हमारी ज़ात ठीक नहीं होती नज़र नहीं आती। लिहाजा हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बातें दूसरों में इस नीयत से फैला दे कि तेरे अलावा अल्लाह के दूसरे बंदे अपनी ज़ात से नेक तबीयत और पाक नफ्स हैं, वो दीन के जिस काम को करेंगे वो जाहिर बातिन में अच्छा अमल होगा, उसकी बरकत से अल्लाह ताला बकायदा अद्दाल वलल खैर कफाइल ही अपने रहमत से उन पाक हस्तियों की बरकत से मुझे भी उसमें हिस्सा अता फरमा देंगे। उन्होंने फरमा रहे हैं कि मुझे अपने ऊपर तो भरोसा नहीं है, मेरा नफ्स तो जो है ऐसा है, अलबत्ता मैं हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बातें यानी मजमे में लोगों में इस नीयत से फैलाता हूँ कि वो मुझसे अच्छे हैं और अमल करेंगे तो उनकी जो होगी तो उसकी बरकत से मेरा भी काम बन जाए। इस नीयत से लोगों में खैरखाही के जज्बे से बात दीन की करनी चाहिए और जो है हर वक्त आदमी तवाज़ो से रहे। यानी हुजूर सल्लल्लाहु अलैहि वसल्लम को ताइफ में पत्थर मारे गए लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने बद्दुआ नहीं की। हुजूर सल्लल्लाहु अलैहि वसल्लम फतह मक्का के वक्त दाखिल हुए शहर में फातह के तौर पर, लेकिन आप जो है रोते हुए दाखिल हुए, अपनी ऊँटनी में सर को झुकाकर रोते हुए दाखिल हुए, जानी दुश्मनों को माफ़ कर दिया, जानी दुश्मनों को माफ़ कर दिया। बात सहाबा फरमाते हैं कि काश में घास होता, काश में परिंदा होता कि मेरा हिसाब नहीं होता, इतना अल्लाह का डर। उमर रदी अल्लाह अन्हु उनको जन्नत की बशारत मिल गई, लेकिन फिर भी कहा जा रहा है कि अगर ऐलान हो कि भाई सारी दुनिया के लोग जन्नत में जाएंगे और एक आदमी जहन्नम में जाएगा तो मैं डरता हूँ कहीं वो आदमी मैं ना हूँ, हालांकि पहले बशारत मिली हुई। तो भाई ये जो है आदमी की दो आंखें हैं, एक आंख से दूसरे की खूबियां देखिए और दूसरे आंख से अपनी बुराई पे नजर। दो आंखें इसलिए दी गई कि एक आंख से दूसरे की खूबियां और अपनी बुराई पे नजर हो। अल्लाह अब्दुल्ला इब्ने मुबारक रहमतुल्लाह अलैह के बारे में लिखा है कि आपके पड़ोस में एक यहूदी रहता था, एक गैर मुसलमान रहता था, तो वो अपना मकान बेचने लगा तो लोगों ने आके मकान की कीमत पूछी तो उसने असल कीमत से दुगनी लगाई, डबल कीमत पर मकान बेच रहा है गैर मुसलमान। लोगों ने पूछा ऐसा क्यों, मकान की इतनी कीमत तो नहीं है। उसने कहा मुझे मालूम है मेरे मकान की इतनी कीमत नहीं है, लेकिन आधी कीमत तो मेरे मकान की है और आधी कीमत इसलिए है कि तुम अब्दुल्ला बिन मुबारक रहमतुल्लाह अलैह के पड़ोस में रहोगे, इतने बड़े बुजुर्ग हैं जानते नहीं होंगे, गैर मुसलमान कह रहा। यानी जो है मुसलमान ऐसे बाखलाक होते थे कि जहाँ जाते थे लोग उनसे मोहब्बत करने लगते, कि गैर मुसलमान भी पड़ोस बेच रहा है तो कह रहा है कि तुमको इतना आमदा मुसलमान पड़ोसी मिल रहा है तो मेरे मकान की डबल कीमत है। तो अल्लाह ताला हमें ऐसे अखलाक अता फरमाए कि जो है हमारे काम इंशाल्लाह बन जाए। माशाल्लाह माशाल्लाह हमारे साथी माशाल्लाह जो है वो एक فلائر بنا کر لائے ہیں، اس میں کچھ اہل جنت کا تذکرہ ہے، جنت میں کیا کیا نعمتیں ملیں گی، انشاءاللہ یہ کچھ چیزیں اس میں پڑھ کر پھر دعا ہوگی، جنت میں لوگ رہیں گے کیسے، اس میں کھانا کیسے ملے گا، اس میں لباس کیسا ملے گا، اس میں دیکھتے کیا ہوں گے، یہ قرآن شریف کی آیتیں ہیں. قرآن جو ہے وہ دعوت کی کتاب ہے، اس میں جگہ جگہ بتایا گیا جنت کی طرف دوڑو، جنت اللہ تعالیٰ جنت کی طرف بلاتے ہیں، جنت میں کیا ملے گا رہنے کو. جو لوگ اپنے رب سے ڈرتے ہیں ان کے لیے جنت کے بالا خانے ہیں، جن کے اوپر اور بالا خانے ہیں، جو بنے بنائے تیار ہیں ان کے نیچے نہریں چل رہی ہیں، یہ اللہ نے وعدہ کیا ہے، اللہ وعدہ خلافی نہیں کرتے. کھانا کیا ملے گا، اور میوے جن کو وہ پسند کریں گے، اور پرندوں کا گوشت جو ان کو مرغوب ہوگا. لباس پہننے کو کیا ملے گا، ان جنتیوں پر باریک ریشم کے کپڑے ہوں گے، سبز اور دبیز ریشم کے کپڑے بھی، کیونکہ ہر لباس میں الگ لطف ہے. ان کو چاندی کے کنگن پہنائے جائیں گے، اور ان کا رب ان کو پاکیزہ مشروب پینے کو دے گا. جنت کے منظر کیا ہوں گے، کیا دیکھنے کو ملے گا، بہت سے چہرے اس روز ایمان کی وجہ سے روشن اور مسرت سے خندان شاداں ہوں گے. بہت سے چہرے اس روز بارونق ہوں گے، اور اپنے پروردگار کی طرف دیکھتے ہوں گے. وہ لوگ تکیہ لگائے ایسے فرشوں پر بیٹھے ہوں گے جن کے استر دبیز ریشم کے ہیں، اور ان دونوں باغوں کا پھل بہت نزدیک ہوگا. اور وہ لوگ سونے کے تاروں سے بنے بنائے تختوں پر تکیہ لگائے آمنے سامنے بیٹھے ہوں گے. وہ جنت کی نعمتیں، آخری آدمی جو جنت میں داخل ہوگا اس کو پوری دنیا سے 10 گنا بڑی جنت دی جائے گی. سدا جوان، ہمیشہ خوش رہیں گے، ہمیشہ صحت مند رہیں گے، کوئی بیماری نہیں آئے گی. جتنا جو آدمی کھیل کود تفریح مناظر، آنکھوں کی لذت، ہاتھ کی لذت، چھونے کی لذت، جتنی یعنی اچھی بات آدمی سوچ سکتا ہے یا جس کے خیال میں رہتا ہے، وہ سب جنت میں. یہاں پر تو ایک امتحان ہے ہر لمحہ کہ بھئی یہاں جنت کی نیکیاں کما لو، اور یہاں سے کروڑوں کروڑوں نعمتیں لے کر کے جاؤ. اللہ تعالی ہمیں جو ہے جنت کے شوق، جنت کا اشتیاق اللہ تعالی ہمیں عطا فرما دے، اور جو ہے ہمیں اللہ تعالی تمام برائیوں سے، بری باتوں سے اللہ تعالی ہمیں محفوظ رکھے. آمین. ایک چھوٹا سا مضمون جو ہے وہ مغفرت کا اور امید اللہ تعالیٰ کی رحمت کا پڑھا جائے گا، اس کے بعد انشاءاللہ دعا ہوگی. ایک بزرگ بہت بڑے محدث تھے، ساری عمر حدیث کی خدمت میں گزاری. ان کا انتقال ہوا تو ایک آدمی نے خواب میں ان کی زیارت کی اور پوچھا کہ حضرت اللہ تعالیٰ نے کیسا معاملہ فرمایا. جواب میں فرمایا کہ بڑا عجیب معاملہ ہوا، ہم نے ساری عمر علم کی خدمت میں اور حدیث کی خدمت میں گزاری. ایک دن حدیث شریف لکھ رہا تھا، اور ایک مکھی جو شدید پیاسی تھی آ کر قلم پر بیٹھ گئی. حضرت حدیث لکھ رہے تھے، ایک مکھی آ کر قلم پر بیٹھ گئی، اور قلم کی نوک پر موجود سیاہی کو پی کر اپنی پیاس بجھانے لگی. تو ان شیخ نے سوچ کر کے یہ مکھی اپنی پیاس بجھا لے، اپنا قلم تھوڑی دیر کے لیے روک لیا، یہاں تک کہ مکھی اپنی پیاس بجھا کر اڑ گئی. بس تھوڑی دیر قلم کا روکے رکھنا اللہ کو اتنا پسند آیا کہ صرف اتنی بات پر میری مغفرت فرما دی. اللہ کی رحمت جو ہے وہ بہانے ڈھونڈتی ہے، چھوٹی چھوٹی بات پر رحمت، مغفرت. اس لیے نیکی کی کسی چیز کو حقیر نہیں سمجھنا چاہیے کہ ہم بڑے بڑے کام کر رہے ہیں، چھوٹے چھوٹے کام ہم کیوں کریں. ہو سکتا ہے کس چیز میں مغفرت، اللہ کی رحمت جو ہے وہ آ جائے، تو ہر نیکی کی طرف دوڑنا چاہیے، ہر نیکی کی طرف دوڑنا چاہیے، اور ہر برائی سے بچنا چاہیے. انشاءاللہ اب جو ہے دعا ہوگی، اور یہ جو خلاصہ ہے یعنی جو بہت سمری ہے یہ ساری چیزوں کی، بعض مشائخ نے لکھا ہے زندگی کا خلاصہ. زندگی کا خلاصہ یہ ہے کہ نعمتوں کا دھیان ہو کہ اللہ بہت بڑے ہیں اور اتنی نعمتیں دی ہیں، لیکن ہم نے بہت غلطی کی اور اپنا اکثر وقت ہم نے ضائع کر دیا. یہ دھیان ہو، اس پر افسوس ہو، ندامت ہو، شرمندگی ہو، اور باقی زندگی کو بہترین بنانے کا وعدہ ہو کہ اللہ مجھے اور کچھ سال دیجیے تو اب بات سمجھ میں آئی ہے، اب میں بہترین زندگی بناؤں گا. اور امت کی خیر خواہی ہو، کیسے میں، ہمارا پڑوس، ہمارے محلے، ہمارے خاندان جنت کے اعلیٰ اعلیٰ درجات میں پہنچ جائیں، دنیا میں ان کو آسان حیات طیبہ زندگی ملے، غیر مسلم اسلام میں داخل ہوں، ایک امت کی خیر خواہی ہو. اور ہر وقت جو ہے دعا، ذکر اور چھوٹی چھوٹی نیکیوں کی طرف بھی دوڑنا، اللہ سے توبہ کرنا، یہ جو ہے زندگی کا خلاصہ ہے. یعنی آخر میں بات یہ سمجھ میں آئے گی تو کام بن جائے گا. इंशाल्लाह सब लोग दुआ करेंगे, दुआ के दरमियान में एक दो मिनट खामोशी भी होगी, तो उसमें लोग अपने लिए दुआ करें, क्योंकि ये मजमा है और इसमें कोई नेक आदमी अल्लाह का बंदा या बंदी हो तो उनकी बरकत से हमारी दुआ भी कबूल हो जाएगी। तो जब दुआ में कोई एक मिनट का वक्फा हो तो आप अपनी जो ज़रूरी हाजतें हैं वो भी मांग लीजिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, अल्लाहुम्म सल्ली अला मुहम्मदिन नबिल उम्मी व आलिही व सल्लम तस्लीमा। या अल्लाह, या रहमान, या करीम, या ज़ल जलाल वल इकराम, या हय्यू या क़य्यूम, या अल्लाह उम्मत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की मग़फ़रत फरमाइए, या अल्लाह उम्मत को बख्श दीजिए, या अल्लाह उम्मत की गलतियों को माफ़ फरमाइए, या अल्लाह उम्मत में जो बीमार हैं उनको शिफा कामिल अता फरमाइए, या अल्लाह जो लोग मकरूज हैं उनको आसान रिस्क अता फरमाइए, या अल्लाह उम्मत को खौफ से, दुश्मनों से अमन अता फरमाइए, या अल्लाह उम्मत की परेशानियों को खुशी से बदल दीजिए, या अल्लाह हिदायत की हवाएं चलाइए, या अल्लाह पूरी उम्मत में जितने नेक काम हो रहे हैं या अल्लाह उसमें बरकत दीजिए, खैर दीजिए, या अल्लाह जितने शर, फितने और फसाद हो रहे हैं या अल्लाह उससे निजात अता फरमाइए, या अल्लाह आपने इतनी नेमतें अता फरमाई, हमें सेहत ताकत अता फरमाया, या अल्लाह हमने नाफरमानी की, या अल्लाह हम माफ़ी चाहते हैं, या अल्लाह हमें बख्श दीजिए, या अल्लाह जिस गुनाह से आपका गज़ब नाजिल होता है, जिसकी नहूसत से इबादत से महरूमी होती है, या अल्लाह ऐसे गुनाह माफ़ फरमा दीजिए, या अल्लाह जिस गुनाह से दुनिया आखरत में रुसवाई हो जाए, या अल्लाह हम उससे भी माफ़ी मांगते हैं, या अल्लाह हमने मखलूक से छुप के नाफरमानी की मगर आपसे नहीं छुप सकते थे, या अल्लाह फिर भी आपने पर्दा डाले रखा, या अल्लाह आप ऐसे गफूर रहीम, या अल्लाह आपके सवा कोई नहीं जो गुनाह देखता हो फिर पर्दा डालता हो, या अल्लाह हमारे सारे गुनाहों को माफ़ फरमा दीजिए, या अल्लाह हमने नाफरमानी की मगर आप नियामत में देते रहे, हम गुनहगारों को इतने अच्छे हाल में रखा जैसे अपने पसंदीदा बंदों को रखते हैं मगर या अल्लाह हम फिर भी गलतियां करते रहे, या अल्लाह हमें अपने फजल से बख्श दीजिए, या अल्लाह हमने बार बार तौबा की मगर फिर शैतान के जाल में आ गए, या अल्लाह हम आपसे कहाँ छुप सकते हैं, न कोई मकान, न अंधेरा, न कोई तदबीर, या अल्लाह आप चाहते तो गुनाह करने पर हमारे ऊपर कोई निशान लगा देते मगर आपने नेक लोगों की तरह रखा, या अल्लाह लोग हमको अच्छा समझते रहे मगर हम जैसे थे आप जानते हैं, या अल्लाह अपने करम से, एहसान से, फजल से हमारी तौबा कबूल कर लीजिए, हमारे गुनाहों को धो दीजिए, या अल्लाह हमारे गुनाहों को ऐसा धो दीजिए जैसे सफ़ेद कपड़ा मैल कुचैल से पाक किया जाता है, या अल्लाह हमारे गुनाहों को इतना दूर कर दीजिए जैसे मशरक़ मगरिब का फासला होता है, या अल्लाह हमारी पकड़ ना फरमाइए, रहम का, करम का, माफ़ी का वादा फरमाइए, या अल्लाह हम में से हर एक के लिए ज़िंदगी गुजारने का जो बेहतरीन तरीक़ा है, पाक साफ सुन्नतों वाली ज़िंदगी का, जिससे हम आपके महबूब बंदे बन जाएं, या अल्लाह ये तरीक़ा हमें सिखा दीजिए, या अल्लाह ऐसे अमल की तौफीक दे दीजिए, उसका सलीक़ा, तरीक़ा, असबाब, समझ बूझ अता फरमाइए, उस पर हमेशा इस्तिक़ामत अता फरमाइए, या अल्लाह हर लम्हा, हर सांस आपकी याद हो, या अल्लाह नेकियों की तरफ दौड़ हो, गुनाहों से बचना हो, या अल्लाह अपने महबूब बंदों औलिया सिद्दीकीन की सिफात हमें अता फरमाइए, या अल्लाह हमें दुश्मनों से, हासिदों से महफूज रखिए, या अल्लाह खौफ, डर, वहम, वसवसे, बुरे ख्वाबों से अमन दीजिए, या अल्लाह नेक सालेह औलाद अता फरमाइए, या अल्लाह औलादों को आँखों की ठंडक बना दीजिए, या अल्लाह उनको सालेहीन सदक़ा जारिया बना दीजिए, घर घर में हाफिज, कारी, आलिम, दीन की मेहनत करने वाले, खिदमत खल्क करने वाले बच्चे बच्चियाँ अता फरमाइए, या अल्लाह उनको ज़माने के फितनों से बचाइए, या अल्लाह 100% दीन पर, सिरात मुस्तकीम पर रखिए, या अल्लाह हम सबको बेहतरीन ज़िंदगी, बेहतरीन खात्मा अता फरमाइए, या अल्लाह फरिश्तों का इस्तकबाल अता फरमाइए, या अल्लाह मौत के वक्त कलमा पढ़ना नसीब फरमाइए, या अल्लाह कब्र को जन्नत का बाग बना दीजिए, या अल्लाह अर्श का साया नसीब फरमाइए, या अल्लाह पुल सरात से बिजली की तरह गुजार दीजिए, या अल्लाह पहाड़ों का सवाब अता फरमाइए, या अल्लाह जन्नतुल फिरदौस में ठिकाना अता फरमाइए, हौज़ कौसर का पानी पीना नसीब फरमाइए, हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम, अम्बिया, सिद्दीकीन के साथ हमारा हशर फरमाइए, या अल्लाह, या रहमान, या करीम, या ज़ल जलाल वल इकराम, या हय्यू या क़य्यूम, या अल्लाह जितने बंदे बंदियाँ ये सुन रहे हैं, या अल्लाह उन सब की जो हाजात हैं, या अल्लाह गैब से पूरा फरमाइए। या अल्लाह हम सबके जान माल में, कारोबार में बरकत अता फरमाइए, या अल्लाह हमारे वक्त में बरकत अता फरमाइए, हमारे घरों में बरकत अता फरमाइए, या अल्लाह बेबरकती, लड़ाई झगड़ों को दूर फरमाइए, या अल्लाह हमें अपने ख़ानदानों, रिश्तेदारों, पड़ोस, महल्ले में दीन फैलाने का ज़रिया बना दीजिए, یا اللہ آپ کی جتنی رحمتیں برکتیں اترتی ہیں یا اللہ کسی خاص جگہ پر مقام پر یا اللہ کعبہ شریف پر رحمتیں اترتی ہیں، رمضان شریف میں اترتی ہیں، حج عمرے کے درمیان اترتی ہیں، یا اللہ رات کے آخری پہر میں آپ کی نعمتیں رحمتیں اترتی ہیں، یا اللہ ان میں سے کسی چیز کا ہمارا کوئی حق نہیں ہے لیکن ہم سب محتاج ہیں، یا اللہ اپنی رحمت سے، کرم سے، فضل سے، احسان سے ہمیں ساری نعمتیں عطا فرما دیجیے، یا اللہ جو جو بھائی و بہنوں کے دلوں میں جو حاجات ہیں یا اللہ غیب سے ان سب کو پورا فرما دیجیے، یا اللہ ہر فتنے سے، فساد سے، مصیبت سے نجات عطا فرمائیے، یا اللہ جو بھائی جمع ہوتے ہیں، جو بہنیں ان کو سنتی ہیں، یا اللہ ان سب کو برکتیں، خیر و برکت، ہر وقت کا ذکر، شکر، اطمینان عطا فرمائیے، یا اللہ زمانے کی فتنوں سے حفاظت فرمائیے، یا اللہ تمام گناہوں کی مغفرت عطا فرمائیے، جنت الفردوس میں اعلیٰ درجات عطا فرمائیے. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى على خير خلقه محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.